हुन्छ सबैजनालाई यसु क्राइस्टको नाममा जय मसीह र तपाईँहरू सम्पूर्णलाई म आजको वचनमा स्वागत गर्न चाहन्छु। अनुस हामी आजको वचनलाई सुरु गर्नेछौँ। अनि हामीलाई थाहा छ यसु क्राइस्टले चाहिँ है बाइबलमा हामी हेर्दछौँ भने धेरै दृष्टान्तहरू उहाँले बोल्नु भएको छ। मत्तीको पुस्तकमा हामीले हेर्दछौँ भने मत्ती मर्कोस लुकाको पुस्तकमा उहाँले धेरै दृष्टान्तहरूमा बोल्नु भएको छ। आज चाहिँ ती दृष्टान्तहरू मध्येको एक जुन लुकाको पुस्तक 15 अध्यायमा 15 अध्यायको पनि 8 र 9 पदमा पाउँदछौँ त्यो दृष्टान्तलाई आज हामी हेर्नेछौँ। अनि त्यो दृष्टान्त चाहिँ के को दृष्टान्त हो त भन्दा हराएको सिक्काको दृष्टान्त हो। त्यो चाहिँ जुन 10वटा चाँदीका सिक्काहरू छन् हो त्यही दृष्टान्तलाई आज हामी हेर्नेछौँ। हाम्रो विनोद ब्रदरलाई नै लुका 15:8 र 9 पद पढिदिन होइन म अनुरोध गर्न चाहन्छु।
लुका 15:8 अथवा कुन चाहिँ स्त्री होली जससँग 10 सिक्का छन् र जसले एउटा सिक्का हराई भने बत्ती बालेर घर बढारी बढारी त्यसलाई नभेटाउन्जेल गरेर खोज्दिनौ। अनि जब उसले त्यो भेटाउने छे तब उसले आफ्नो साथी र छिमेकीहरूलाई यसो भन्दै भेला पार्छे, मसँग आनन्द गर किनकि मैले हराएको त्यो सिक्का भेटाएकी छु।
म्यान हुन्छ हाम्रो विनोद ब्रदरलाई धेरै धेरै धन्यवाद। अनि यहाँनिर चाहिँ है हामीले हेर्न सक्दछौँ 15 अध्यायमा चाहिँ उहाँले हराएको भेडाको विषयमा उहाँले पहिला बोल्नु भएको छ। त्यसपछि हामी हेर्दछौँ भने हराएको सिक्का है त्यस पश्चातको 11 पददेखि हामीले हेर्दछौँ भने हराएको छोरा हो। यसरी चाहिँ उहाँले चाहिँ यहाँनिर चाहिँ दृष्टान्तहरू है त्यसपछि 16 अध्यायमा हामी हेर्दछौँ भने अधर्मी भण्डारीको दृष्टान्त यसरी अनि धनी मानिस र लाजरसको हेर्नुहोस् त दृष्टान्तै दृष्टान्तहरूमा यीशु ख्रीष्टले चाहिँ यहाँ बोल्नु भएको कुरा छ है। अनि यो पनि हामीले हेर्दछौँ भने के हो त भन्दाखेरि दृष्टान्त नै हो। अनि यही दृष्टान्त मा चाहिँ उहाँले के को विषयमा बोल्नु भएको छ त भन्दाखेरि 10वटा सिक्का 10वटा सिक्का है 10 सिक्का भनेर यहाँ लेखिएको हामी पाउँदछौँ है। अब यो 10 सिक्का हामी अङ्ग्रेजीमा हामीले हेर्दछौँ भने हेर्नुहोस् है अङ्ग्रेजी लुका लुक 15:8-9मा हामीले हेर्दछौँ भने यो चाहिँ एनआइभी भर्जनमा हामीले हेर्दछौँ भने चाहिँ यहाँनिर 10 सिल्भर कोइन्स भनेरै लेखिएको हामी पाउँदछौँ है। यो 10वटा सिक्का त हो तर के को सिक्का हो त भन्दाखेरि चाँदीको सिक्का भने चाहिँ 10 चाँदीको सिक्काको विषयमा आज हामी हेर्दैछौँ। अब हेर्नुहोस् है त यहाँनिर सरस्वती हामी हेर्नेछौँ यो 8 र 9 पदमा चाहिँ के कुराहरू लेखिएको छ त यीशु ख्रीष्टले के बोल्नु भएको छ त भन्ने कुरालाई हामी पहिला सरस्वती हामी हेर्नेछौँ। सबैभन्दा पहिले उहाँले के को विषयमा उहाँले यहाँ बोल्नु भएको छ त भन्दाखेरि पहिलो चाहिँ स्त्री होइन एउटा चाहिँ स्त्री हुँदछन् अनि स्त्री स्त्रीसँग चाहिँ के हुँदछन् त भन्दा 10वटा चाँदीका सिक्काहरू हुन्छन् हेर्नुहोस् है 10वटा चाँदीका सिक्काहरू हुन्छन् अनि 10वटा चाँदीका सिक्काहरूमध्ये चाहिँ उसले चाहिँ के गरी त भन्दाखेरि एउटा चाहिँ हराई हराइ पठाए हेर्नुहोस् है। यो सबै जे कुराहरू म तपाईँहरूलाई यहाँ भन्दैछु नि यो सबै महत्त्वपूर्ण छ र यी सबै कुराहरूको अर्थ हामी अहिले एकैछिनमा हेर्ने नै छौँ। सो सबैभन्दा पहिले चाहिँ स्त्री हुँदछन् अनि स्त्रीसँग चाहिँ 10वटा चाँदीको सिक्का हुँदछन् र 10वटा चाँदीको सिक्काहरूमध्ये चाहिँ एक चाहिँ उसले के गरी त भन्दाखेरि हराई। अब हराइसकेपछि उसले के गरे त भन्दा हेर्नुहोस् है त हराएपछि के गर्यो यहाँनिर उसले चाहिँ के गर्यो भनेको छ त भन्दा बत्ती बाल्यो अरे हेर्नुहोस् है कहाँनिर बत्ती बाल्यो भन्दा घरमा बत्ती बाल्यो हो घरमा बत्ती बालेर चाहिँ उसले के गरे त भन्दाखेरि यसरी एकदमै बढारी रे है। अब हरायो सिक्का त हरायो पुरै बढार्यो अनि बढारेर चाहिँ के गर्यो त भन्दा उसले नभेट्टाउन्जेल उसले चाहिँ एकदमै जोडतोडले कोसिस गरेर चाहिँ उसले त्यो सिक्कालाई चाहिँ भेट्टाउने यत्न प्रयत्न गरिन् अनि खोज्यो अनि जब चाहिँ त्यसपछि खोज्दा खोज्दा चाहिँ के भयो त भन्दा त्यो सिक्का चाहिँ के भयो भेट्टायो हेर्नुहोस् है हराएको थियो तर भेट्टायो। अब भेट्टाइसकेपछि ऊ चाहिँ साह्रै खुसी भइन् अनि खुसी भएर चाहिँ के गरे त भन्दाखेरि पहिला सुरुमा उसले आफ्नो साथीहरूसँग गएर चाहिँ नि साथीहरूलाई गएर चाहिँ भन्यो उसले ए मैले मेरो सिक्का 10 सिक्काहरूमध्ये है एउटा सिक्का चाहिँ हराएको थिएँ र मैले चाहिँ अहिले भेटाए भनेर चाहिँ उसले एकदमै खुसी भएर आफ्नो साथीहरूसँग गएर भने, र साथीहरूलाई मात्र होइन तर उसले के कसलाई पनि भने त भन्दा आफ्नो छिमेकीहरूलाई पनि भने भनेर चाहिँ यहाँ हामी लेखिएको पाउँदछौँ हेर्नुहोस् है। अनि छिमेकीहरूलाई पनि उसले बताइन् होइन, अनि बताएर चाहिँ सबैजनालाई चाहिँ के भने, तिमीहरू पनि मसँगै खुसी आऊ है, मसँगै रमाऊ भनेर चाहिँ उसले भने। अब यो चाहिँ के हो त भन्दाखेरि, यो मत्ती माफ गर्नु होला, लुका 15:8-9 यो लेखिएको होइन, हराएको सिक्काको बारेमा लेखिएको यति विस्तृत विवरण हो। अब हामीलाई थाहा भइसक्यो यो चाहिँ के हो त भन्दाखेरि, यो त दृष्टान्त हो। अब हामी बाइबलमै हामीले हेर्दछौँ भने नि, मत्तीको पुस्तकमा 13:34-35 हामी के पाउँदछौँ त भन्दाखेरि, यिसु ख्रिस्टले चाहिँ धेरै कुराहरू के, यहाँ त सबै कुराहरू भनेर लेखेको नै हामी पाउँदछौँ यिसुले होइन, यी सबै कुराहरू यो 13 अध्यायको कन्टेक्स्टमा उहाँले लेखिएको छ। तर हामी बाइबलमा हामीले हेर्दछौँ भने नि, उहाँले बोल्नुभएका है तमाम शब्दहरू चाहिँ के त भन्दा उहाँले दृष्टान्तहरूमै बोल्नु भएको थियो है। अनि बिना दृष्टान्तले चाहिँ उहाँले त्यो है त्यो कुराहरू चाहिँ उहाँले बिना दृष्टान्त होइन कि दृष्टान्तमै धेरै कुराहरू बताउनु भएको थियो भन्ने कुरा चाहिँ बाइबलमा हामी लेखेको हामी पाउँदछौँ। सिस्टर नितालाई मत्ती 13:34-35 पढिदिनु होला, म अनुरोध गर्न चाहन्छु।
मत्ती 13:34 यीशुले यी सबै कुराहरू भिडलाई दृष्टान्तहरूमै भन्नुभयो, अनि बिना दृष्टान्त उहाँले तिनीहरूलाई केही भन्नु भएन। 35 भविष्यवक्ताद्वारा यसो भन्दै बोलिएको वचन पूरा होस् भनेर म आफ्नो मुख दृष्टान्तहरूमा खोल्नेछु, संसारको उत्पत्तिदेखि गुप्त राखिएको कुराहरू म बोल्नेछु। आमेन।
हुन्छ सिस्टर नितालाई धन्यवाद। यहाँ हेर्नुहोस् यो प्रश्न यहाँ लेखिएको हामी पाउँदछौँ। तर अनि यो दृष्टान्त चाहिँ कस्तो दृष्टान्त, हेर्नुहोस् त दृष्टान्तमा चाहिँ के हुँदथ्यो त भन्दाखेरि, यहाँ प्रश्न लेखिएको छ संसारको उत्पत्तिदेखि गुप्त राखिएका कुराहरू म बोल्नेछु भनेर। जब यसो ख्रिस्टले हेर्नुहोस् है दृष्टान्तमा बोल्नुभयो नि, त्यो उत्पत्तिदेखि हेर्नुहोस् त सुरुवातदेखि त्यो जति धेरै कुराहरू छ नि परमेश्वरको है राज्यको कुराहरू, परमेश्वरको विषयमा लेखिएका कुराहरू हो, ती सबै कुराहरू चाहिँ गुप्त गुप्तमा राखिएका कुराहरू चाहिँ यसो ख्रिस्ट आउनुभयो, र यसो ख्रिस्टले चाहिँ बोल्दै गर्नुहुँदा, दृष्टान्तमा बोल्दै गर्नुहुँदा चाहिँ त्यो कुराहरूलाई चाहिँ उहाँले प्रकट गर्नुभयो। हेमेन हालेलुया हो। हेर्नुहोस् है वचनमा यही कुरा चाहिँ हामी लेखिएको हामी पाउँदछौँ। त्यसो हो भने यो दृष्टान्त जुन हराएको सिक्काको 10 चाँदीको सिक्काको है हराएको सिक्काको दृष्टान्त छ, यहाँ पनि उहाँले केही न केही कुराहरू चाहिँ के गर्नुभएको छ त भन्दाखेरि, गुप्तमा राखिएका कुराहरू चाहिँ उहाँले बोल्नु भएको छ। बुझ्दै हुनुहुन्छ, आज यही दृष्टान्तलाई हामी बुझ्ने कोसिस हामी गर्नेछौँ। अब हामीलाई थाहा छ, हामीले पहिलो पाठमै हामीले हेरिसकेका छौँ बाइबललाई कसरी अध्ययन गर्ने भन्ने विषयमा होइन। त्यहाँनिर एउटा चाहिँ के थियो त भन्दा, 10 वटा विधिहरू मध्येको एक विधि भन्दा दृष्टान्तिक भाषा, दृष्टान्त होइन यो पनि हो। अनि दृष्टान्तलाई चाहिँ कसरी खोल्नु पर्दछ त, दृष्टान्तलाई हामीले कसरी उल्था गर्नु पर्दछ भन्ने कुरा पनि हामीले पहिलो पाठमै हामीले सिकिसकेका छौँ, र धेरै दृष्टान्तहरूलाई हामीले हेरि पनि सकेका छौँ र बुझी पनि सकेका छौँ है। मैले हामीले हेऱ्यौँ नि लुका 16 अध्यायको धनी मानिस र लाजरस जुन छ, त्यो चाहिँ साँच्चीकै यीशु ख्रिस्टको समयमा घटेको घटना नभइकन त्यो चाहिँ है एउटा यीशु ख्रिस्टले बोल्नु भएको दृष्टान्त थियो भन्ने कुरालाई हामीले हेरिसकेका छौँ, र त्यो दृष्टान्तलाई कसरी, त्यसको अर्थलाई कसरी खुलाउने भन्ने कुरालाई पनि हामीले अध्ययन गरिसकेका छौँ। अब यति भइसकेपछि हामीलाई अब कसरी गर्ने त भन्ने कुरा केही है धेर थोर हामीलाई ज्ञान भइसकेको छ। अब हेर्नुहोस् है यो दृष्टान्तलाई बुझ्नको निम्ति चाहिँ हामीले केही यस यो दृष्टान्तको पृष्ठभूमिलाई हामीले बुझ्नुपर्ने हुँदछ, अनि त्यो पृष्ठभूमिलाई हामी पहिला बुझ्नेछौँ र हेर्नेछौँ। अब हेर्नुहोस् है हामीलाई थाहा छ यीशु ख्रिस्त कहाँ आउनुभयो, इजरायलमा होइन, अनि उहाँ चाहिँ अब यहुदी है को समूहमा है यहुदी भएर उहाँ चाहिँ के गर्नुभयो त, उहाँ जन्मनु भयो होइन, त्यो कानुन अनुसार उहाँले त्यो पालना गर्नुभयो, त्यो सबै कुरा हामीले थाहा छ, र उहाँले जति पनि कुराहरू बोल्नुहुन्थ्यो त्यही परिवेशमा रहेर चाहिँ उहाँले बोल्नु भएको घटना हामीलाई थाहा नै छ। जसरी हामीले पहिलो पाठमै हेरिसकेका छौँ सियोको नात्थीबाट भन्ने कुरा होइन, उठलाई छिर्न चाहिँ सजिलो हुन्छ तर धनी मानिसहरूलाई चाहिँ कहाँ छिर्नको लागि, परमेश्वरको राज्यमा छिर्न चाहिँ कठिन हुन्छ भनेर यीशु ख्रिस्टले त्यो शब्दहरू बोल्नु भएको थियो, त्यसको अर्थ के हो त भनेर हामीले हेर्दै गर्दा हो येशु ख्रिस्टले बोल्नु भएको चाहिँ के हो त भन्दा त्यही इजरायली परिवेशमै, इजरायलको कुराहरूमा परिवेशमै रहेर बोल्नु भएको कुरा थियो भन्ने कुरालाई हामीलाई थाहा छ। अब यो घटनामा पनि हामीले, यो दृष्टान्तमा पनि हामीले हेर्दछौँ भने येशु ख्रिस्टले चाहिँ इजरायलहरूमा है, इजरायलमा चलिआएको गरिने है एउटा कुराहरूलाई नै लिएर, त्यो चाहिँ के को विषयमा हो त भन्दा त्यो चाहिँ विवाह कसरी हुँदथ्यो त होइन, विवाहको कुरालाई चाहिँ इजरायली कस्टम कस्तो हुँदथ्यो त विवाहमा भन्ने कुरा चाहिँ लाई नै लिएर चाहिँ उहाँले यो दृष्टान्त बोल्नु भएको। अब यो पृष्ठभूमिलाई हामीले हेर्दै गर्दा चाहिँ विवाह चाहिँ कसरी हुँदथ्यो त भन्ने कुरालाई हामीले पहिले बुझ्नुपर्ने हुँदछ। त्यही कुरालाई म यहाँ प्रस्ट्याउन खोज्दैछु। अब हेर्नुहोस् है त, उनीहरूको चाहिँ विवाह हुनुभन्दा है 1 वर्ष अगाडि चाहिँ के हुने गर्दथ्यो त भन्दा स्वयंवर हुने होइन, इङ्गेजमेन्ट इङ्गेजमेन्ट हुने चाहिँ प्रथा उनीहरूको थियो। अनि 1 वर्ष अगाडि चाहिँ के गर्ने त भन्दाखेरि इङ्गेजमेन्ट गर्ने। अब इङ्गेजमेन्ट गर्दै गर्दाखेरि चाहिँ अब उनीहरूको के हुँदथ्यो त भन्दाखेरि है दुलहाले चाहिँ 10 वटा चाँदीको सिक्काको चाहिँ त्यो हेडब्यान्ड भनौँ न, टाउकोमा लगाउने हो। त्यो चाँदीको सिक्का चाहिँ उनीहरूलाई चाहिँ स्त्रीलाई हो, हुनेवाला श्रीमतीलाई चाहिँ दुलाको तर्फबाट चाहिँ दिने चलन चाहिँ थियो हेर्नुहोस् है। अनि उनीहरूले चाहिँ के गर्नु पर्दथ्यो त भन्दा त्यो चाहिँ एकदमै सुरक्षित साथ विवाह नहुन्जेलसम्म, 1 वर्ष अगाडि हुन्थ्यो हेर्नुहोस् त, भनेपछि 1 वर्षसम्म पुरै उनीहरूले चाहिँ एकदमै त्यसलाई चाहिँ साँचेर सम्हालेर चाहिँ राख्नुपर्ने हुँदथ्यो। अब यति मात्र होइन, हामीले अरू पनि अध्ययन गरिसकेका छौँ भजन सङ्ग्रह 45 मण्डलीको विषयमा हामीले अध्ययन गर्दै गर्दाखेरि चाहिँ है स्त्रीलाई चाहिँ हुनेवाला दुलहीलाई चाहिँ दुलाको तर्फबाट त्यो 10 वटा चाँदीको सिक्का मात्रै नभइकन उसलाई के पनि दिने गर्दथ्यो त भन्दाखेरि सेतो वस्त्र हो, वस्त्र पनि दिने गर्दथ्यो। र त्यो वस्त्रमा चाहिँ उसले के गर्नु पर्दथ्यो त भन्दाखेरि है एकदमै फुल बुट्टे चाहिँ उसले चाहिँ बनाउनु पर्ने हुँदथ्यो, बुट्टाहरू है उसले चाहिँ सियोले घोपेर फुल बुट्टा बनाउनु पर्ने हुँदथ्यो। जति धेरै उसले फुल बुट्टे बनाएर चाहिँ त्यो वस्त्रलाई चाहिँ चिटिक्क पार्दथ्यो त्यति नै उसले चाहिँ के गर्दथ्यो त भन्दाखेरि उसले चाहिँ हुनेवाला श्रीमानलाई चाहिँ धेरै प्रेम गर्थे भन्ने कुरा चाहिँ यसरी चाहिँ उनीहरूको दाजिन्थ्यो र तुलना हुन्थ्यो होइन। अब यो चाँदीको सिक्कामा पनि हेर्नुहोस् है, चाँदीको सिक्का पनि के हो त भने उनीहरूले सुरक्षित साथ राख्नुपर्ने हुँदथ्यो। यदि उसले त्यो चाँदीको सिक्का चाहिँ केही कथन कथाजित उनीहरूले हरायो भने चाहिँ विवाह चाहिँ नहुने, र विवाह नभइसकेपछि चाहिँ उसलाई चाहिँ होइन अब छुट्टिने। अनि त्यति मात्र होइन, तर अरूहरूले पनि के हो त भन्दा ऊ चाहिँ एकदमै अलिक केयरलेस गर्ने है, अलिकति त्यो स्वभावको चाहिँ व्यक्तिको स्वभावको चाहिँ स्त्री रहेछन् भनेर चाहिँ उसलाई चाहिँ उससँग चाहिँ अरूले पनि विवाह नै नगर्ने यस्तो खालको चाहिँ प्रथा चाहिँ कहाँनिर थियो त भन्दा इजरायलमा यहुदी यहुदी कल्चर्समा चाहिँ यस्तो थियो हेर्नुहोस् है। अब उसले चाहिँ हराउन नहुने थियो र नहराइकन उसले चाहिँ साँचेर राख्नुपर्ने हुँदथ्यो, त्यस पश्चात चाहिँ उसको विवाह चाहिँ पक्का हुने गर्दथ्यो। त्यस्तै वस्त्रको है केसमा पनि के हुँदथ्यो त भन्दा उसले जति धेरै त्यो उनेर होइन उसले चाहिँ सियोले चाहिँ बुनेर एकदमै फुल बुट्टे बनाउँदथ्यो त्यति नै धेरै प्रेम गर्ने भन्ने कुरा चाहिँ देखिन्थ्यो। तर जति नै उसले कम गर्दथ्यो त्यति नै ऊ चाहिँ के हो त अल्छी होइन, अलिकति आफ्नो हुनेवाला श्रीमानलाई चाहिँ प्रेम नगर्ने भन्ने कुरा चाहिँ यसरी देखिन्थ्यो। अब हेर्नुहोस् है, यस्तो चाहिँ के थियो त भन्दा प्रचलन थियो। अनि आज हामीले हेर्दछौँ भने आज हाम्रो उसमा चाहिँ के हुँदछ त इङ्गेजमेन्टमा औँठी दिने चलन छ, त्यस्तै यहुदी कल्चरमा त्यस्तो थियो हेर्नुहोस् है। अब यो कुरा हामीले 10 कन्याको दृष्टान्त यी सबै कुराहरूमा पनि हामीले मण्डलीको पाठमा हामीले यो हेरि नै सकेका छौँ। अब हेर्नुहोस् है, अघि मैले जुन कुरा मैले तपाईँहरूलाई बताएँ यो चाहिँ के हो त भन्दा यसरी नै, अब हेर्नुहोस् है यहाँ 10 वटा भन्दा त बढी नै छ, तर यस्तै हेडब्यान्ड होइन टाउकोमा लगाउने 10 वटा चाँदीको वाला चाहिँ हुँदथ्यो। अब यहाँ पिक्चर हेरिसकेपछि तपाईँहरूले बुझ्नु पनि भयो होला। अब हेर्नुहोस् है त, यति पृष्ठभूमिलाई अब हामीले बुझिसकेपछि अब हामी दृष्टान्तको अर्थमा हामी जानेछौँ है। अब यहाँनिर मैले अघि नै तपाईँलाई बताइसकेँ जुन स्त्री होइन स्त्री हुँदथ्यो, स्त्री स्त्रीसँग 10 वटा चाँदीको हो सिक्का होइन, त्यसपछि 10 वटा चाँदीको सिक्का उसले त्यसमध्येको एक हराई, यो जे भन्दैछु नि यसको सबैको अर्थ छ र एकदमै महत्त्वपूर्ण छ। त्यसपछि हराइसकेपछि उसले बत्ती बाले हो, बत्ती बालिसकेपछि उसले खोजी एकदमै बढारी कुढारी, कसका घरमा बढारी कुढारी उसले खोजी खोजी खोज्दा खोज्दा उसले भेट्टाई, र भेट्टाइसकेपछि उसले आफ्नो साथीलाई गएर बताए, र साथीलाई मात्र होइन आफ्नो है छिमेकीहरूलाई पनि गएर बताए, अनि सबैजनालाई चाहिँ के भने त भन्दा मसँग रमाऊ भनेर भने। अब हेर्नुहोस् है, यी सबैहरूको अर्थ के हो त आउनुहोस् हामी हेर्नेछौँ। सबैभन्दा पहिले अब स्त्रीले चाहिँ कसलाई दर्शाउँदछ, कसलाई जनाउँदछ त आउनुहोस् हामी त्यो कुरालाई हेर्नेछौँ। हाम्रो विनोद ब्रदरलाई दोस्रो कुरन्ती 11:2 पढिदिनु न, म अनुरोध गर्न चाहन्छु।
किनकि म ईश्वरीय ईर्ष्याले तिमीहरूका लागि ईर्ष्यालु भएको छु, किनकि तिमीहरूलाई एउटी चोखो कन्याको रूपमा ख्रिससँग अर्पण गरूँ भनेर मैले एक पतिका लागि तिमीहरूको मगनी गरिदिएको छु।
म्यान हुन्छ, धेरै धेरै धन्यवाद विनोद दादा। अब यहाँ हेर्नुहोस् है त, अब यो स्त्रीले चाहिँ कसलाई जनाउँदछ त, मैले हेर्नुहोस् त यहाँ हाइलाइट पनि गरेको छु, चोखी कन्याको रूपमा हेर्नुहोस् है, कन्या भनेर यहाँ लेखिएको छ। अब यो कन्या चाहिँ को हुन् त भन्दाखेरि मण्डली हो। अब यहाँको स्त्रीले कसलाई जनाउँदछ त भन्दाखेरि मण्डलीलाई दर्शाउँदछ, बुझ्दै हुनुहुन्छ। अनि यहाँ हेर्नुहोस् त, यहाँ के गरी यहाँ के लेखिएको छ त भन्दा पावलले कोरन्तीको मण्डलीलाई लेखेको हो नि त, होइन? अब यो कन्या भनेर यहाँ भन्दै गर्दाखेरि चाहिँ मण्डलीलाई लेखेको, कोरन्तीको मण्डलीलाई, भनेपछि कन्याले मण्डलीलाई दर्शाउँदछ, स्त्रीले मण्डलीलाई दर्शाउँदछ। अब यहाँ पावलले के लेख्दैछन् त भन्दा हेर्नुहोस् है, एउटी चोखी कन्याको रूपमा हो, चोखी कन्याको रूपमा ख्रिससँग अर्पण गरौ भनेर मैले एक पतिका लागि तिमीहरूको मगनी गरिदिएको छु। कसको? मण्डलीको चाहिँ मगनी कोसँग भएको छ त भन्दाखेरि येशु ख्रिससँग, बुझ्दै हुनुहुन्छ। अब हेर्नुहोस् है त, यहाँनिर अब प्रश्न आउन सक्दछ हामीलाई, त्यसो भए मण्डलीको मगनी कहिले भयो त येशु ख्रिस्टसँग? जब येशु ख्रिस्टको पहिलो आगमन, येशु ख्रिस्ट संसारमा आउनुभयो हो, आउनुभएको थियो हो, त्यो समयमा चाहिँ के भयो त भन्दाखेरि येशु ख्रिस्टसँग चाहिँ मण्डलीको चाहिँ के भइसकेको छ त, अब मगनी भइसकेको छ। अब मगनी पछि के हुन्छ त, मगनी पछि त विवाह हुने हो नि त, होइन? अब विवाहको बारेमा बाइबलमा कतै लेखिएको छ त? छ, हामी बाइबलमै पाउँदछौँ, प्रकाश है 19:7 हामी पाउँदछौँ। हामी सिस्टर नितालाई पढिदिनु होला, म अनुरोध गर्न चाहन्छु।
हामी खुसी हौ, खुबै आनन्द मनाऊ र उहाँलाई महिमा दिऊँ, किनकि थुमाको विवाह आइपुगेको छ अनि उहाँको पत्नीले आफैलाई तयार पारेकी छिन्।
हामी हेर्नुहुन्छ, धन्यवाद। अब हेर्नुहोस् है, यहाँ थुमाको विवाह आइपुगेको छ। थुमा को हुनुहुन्छ? थुमा यीशु ख्रिस्ट हुनुहुन्छ, हामी सबैजनालाई थाहा छ, होइन? हो नि, योहन्नाको पुस्तकमा हामीले हेर्दछौँ, अनि योहन्नाले चाहिँ के भनेको छन् त, बप्तिस्मा दिने योहन्नाले चाहिँ, हेर संसारको पाप उठाइ लिएर जाने परमेश्वरको थुमा भनेर भनेको छ नि, होइन? हो, हामी यहाँ थाहा पाउँदछौँ थुमा चाहिँ उहाँ को हुनुहुन्छ, यीशु ख्रिस्ट हुनुहुन्छ। अब थुमाको विवाह भनेको यीशु ख्रिस्टको विवाह के कोसँग त, थुमाको विवाह चाहिँ आइपुगेको छ अरे, होइन? अनि उहाँकी पत्नीले आफैलाई तयार पारेकी छिन्। हेर्नुहोस् त, उहाँको हुनेवाला पत्नीहरू चाहिँ अब तयार भइसकेको छ। तयार भइसकेपछि चाहिँ अब के हुँदैछन् त, के हुनेछन् भन्दा विवाह हुनेछ, येशु ख्रिस्ट र मण्डलीको चाहिँ विवाह हुनेछ। यो चाहिँ कहिले हुनेछ त भन्दाखेरि येशु ख्रिस्टको दोस्रो आगमनमा, बुझ्दै हुनुहुन्छ? भनेपछि पहिलो आगमनमा चाहिँ मण्डलीसँग चाहिँ इन्गेजमेन्ट हो, मगनी भइसकेको छ हो, त अब जब उहाँको दोस्रो आगमन हुन्छ त्यहाँ चाहिँ मण्डली को संख्या पुरा हुन्छ, होइन? येशु ख्रिस्ट मण्डलीको चाहिँ विवाह पनि हुन्छ। अब यहाँ स्त्रीले चाहिँ मण्डलीलाई दर्शाउँदछ, अब यही कुरा हामीले चाल पाइसक्यौँ। अब हेर्नुहोस् है, स्त्रीसँग अब के थियो त भन्दाखेरि 10 चाँदीको सिक्काहरू थिए, हो? अब यो 10 चाँदीको सिक्काले चाहिँ के कुरालाई जनाउँदछ त भन्नुहोस्, हामी हेर्नेछौँ। भजन सङ्ग्रह 12:6, हाम्रो विनोद ब्रदरलाई पढिदिनु होला, म अनुरोध गर्न चाहन्छु।
परम प्रभुका वचनहरू शुद्ध वचनहरू हुन्। माटोको भट्टीमा निखुर पारिएको सातपल्ट खारिएको चाँदी जस्तो।
हेर्नुहुन्छ, विनोद बाबु धन्यवाद। अब हेर्नुहोस् त, यहाँ परम प्रभुको वचन, यहाँ के को विषयमा कुरा आउँदैछ? परम प्रभुको वचन हो। परम प्रभुको वचन चाहिँ कस्तो वचनहरू हुन्? शुद्ध वचनहरू हो। माटोको भट्टीमा निखुर पारिएको सातपल्ट खारिएको चाँदी जस्तो, कस्तो? यहाँ सुन जस्तो भनेको छ यहाँ छैन। परमेश्वरको वचन चाहिँ कस्तो छ त भन्दाखेरि है सात पल्ट खारिएको चाँदी जस्तो छ भनेर चाहिँ यहाँ लेखेको हामी पाउँदछ। अब यो चाँदी चाहिँ परमेश्वरको वचनसँग चाहिँ के गरिएको छ त भन्दा तुलना गरिएको छ। अब साँच्चीकै परमेश्वरको वचन चाहिँ चाँदी नै भन्न खोजेको होइन, तर परमेश्वरको वचन चाहिँ चाँदी जस्तो खारिएको चाँदी जस्तो छ भनेर यहाँ भनेको छ नि त। अब यो परमेश्वरको वचन चाहिँ चाँदी ले चाहिँ यहाँनिर के गरेको छ दर्शाएको हामी पाउँदछौँ र तुलना गरेको हामी पाउँदछौँ। अब यसो हो भने यो जुन चाँदीको सिक्काहरू छन् यो सिक्काले चाहिँ परमेश्वरको सत्यतालाई जनाउँदछ। यही कुरा हामी कहाँ पाउँदछौँ त भन्दाखेरि यो हुन्न 17 को 17 पदमा नै हामी पाउँदछौँ। यहाँ यस्तो लेखिएको छ हेर्नुहोस् है, तपाईँको सत्यताद्वारा हो सत्यताद्वारा सत्यताको कुरा भइरहेछ तिनीहरूलाई पवित्र पार्नुहोस्। तपाईँको वचन सत्य हो, वचन नै सत्यता सत्य हो सत्यता हो क्या परमेश्वरको वचन नै, बुझ्दै हुनुहुन्छ। त्यसो हो भने यो चाँदीले चाहिँ केलाई जनाउँदछ त भन्दा सत्यतालाई जनाउँदछ। अब यो दसवटा चाँदीले चाहिँ के कुरालाई जनाउँदछ त भन्दाखेरि परमेश्वरको 10 वटा सत्यता 10 डक्ट्रिन्स है उहाँको शिक्षालाई चाहिँ दर्शाउँदछ, बुझ्दै हुनुहुन्छ। अब हामीले यहाँसम्म आइपुग्दै गर्दा के कुरालाई हेऱ्यौँ त भन्दाखेरि पहिलो कुरा हामीले हेऱ्यौँ वेमेन है स्त्रीको कुरा हेऱ्यौँ, स्त्रीले मण्डलीलाई दर्शाउँदछ भन्ने कुरालाई हामीले हेरिसक्यौँ। र 10 वटा चाँदीले चाहिँ केलाई दर्शाउँदछ त भन्दा 10 वटा एकदमै महत्त्वपूर्ण शिक्षा सत्यतालाई जनाउँदछ भन्ने कुरालाई हामीले यहाँसम्म हेऱ्यौँ। अब हेर्नुहोस् है त, अब यति भइसकेपछि अब उसले के गर्यो त भन्दाखेरि नि त्यसपछि के भएको छ त दृष्टान्तमा उसले चाहिँ त्यो 10 मध्येको एकलाई चाहिँ उसले के गर्यो हरायो। हेर्नुहोस् है, अब यो हरायो, अब यो हरायो, अब कहिले हरायो त यो हेर्नुहोस् है कहिले हरायो भन्दा यो चाहिँ अन्धकारको युगमा डार्क एजेस है अन्धकारको युग भन्दा पनि डार्क एजेस भन्दै गर्दाखेरि चाहिँ मेरो विचारमा तपाईँहरूले अझ यो सुन्नु भएको होला है, मण्डलीको समयमा डार्क एजेस भएको थियो भन्ने कुरा हो। यो चाहिँ एकदमै अँध्यारो अन्धकारको युग चाहिँ भएको थियो भन्ने कुरालाई हामीले केही केही सुनेको होला है। त्यसपछि मार्टिन लुदरको बारेमा हामीले सुनेका छौँ होला हो त्यो समयमा। हेर्नुहोस् है अन्धकारको युगमा चाहिँ उसले चाहिँ के गरी त भन्दाखेरि नि उसले एउटा चाँदी हराए। अब अन्धकार, अब यहाँ हेर्नुहोस् है यहाँ बत्ती बालेर खोजी भनेर भनेको छ नि त होइन। अब बत्ती बाल्नुले चाहिँ के कुरालाई जनाउँछ त, बत्ती किन बाल्नु पर्छ त भन्दा अन्धकार भइसकेपछि बाल्नु पर्छ होइन र हो। अब यहाँ हेर्नुहोस् है दृष्टान्तमै चाहिँ बत्ती बालेर खोजी भनेर भनेको छ नि त। अब शाब्दिक अर्थमा हेर्ने हो भने बत्ती किन बाल्नुपर्छ त अन्धकार भएपछि हो। यो समयमा हेर्नुहोस् है मण्डलीले वास्तविकतामै त्यो एउटा सत्यता एउटा शिक्षा चाहिँ के हरायो त भन्दाखेरि अन्धकारको समयमा हरायो भन्ने कुरालाई चाहिँ दर्शाउँदछ। हेर्नुहोस् है 10 वटा चाँदी मध्ये एक सिक्का हराउनु चाहिँ त्यो कुरालाई दर्शाउँदछ। अब कहाँनिर उसले कहाँनिर के अरे यो दियो बत्ती बालेर उसले खोजेको हो त भन्दा घरभित्र भनेको छ नि होइन, घरमा चाहिँ उसले बत्ती बाले। अब यो घरले के कुरालाई जनाउँदछ भनेपछि हामी हेर्नेछौँ 1 तिमोथी 3:15 अब सिस्टर नितालाई पढिदिनु होइन, म अनुरोध गर्न चाहन्छु।
तर म ढिलो भए भने परमेश्वरको घरमा जुन चाहिँ जीवित परमेश्वरको मण्डली हो, सत्यताको खाँबो र जग हो, कसरी चल्नुपर्छ सो तिमीले जान्न सक।
तर म ढिलो भयो भने परमेश्वरको घरमा हो, परमेश्वरको घरमा भनेको छ, परमेश्वरको घर भनेर यहाँ लेखिएको छ अनि जुन चाहिँ भनेको छ। अब यो घरकै कुरा है, परमेश्वरको घरकै कुरा, जुन चाहिँ चाहिँ के हो त जीवित परमेश्वरको मण्डली हो। हो यो घरले चाहिँ कसलाई जनाउँदछ दर्शाउँदछ त यहाँ मण्डलीलाई नै दर्शाउँदछ। अब हेर्नुहोस् है अब यहाँ के भयो त्यसपछि उसले बढार कुरार गरे। अब यो बढार्ने काम चाहिँ के हो त कहिले बढानिन्छ भन्दाखेरि जब फोहोर हुँदछ नि फोहोर भइसकेपछि बढार्ने बढाल्छौँ नि हामी होइन। त्यस्तै यहाँ पनि के भयो त भन्दाखेरि हेर्नुहोस् है मण्डलीमा चाहिँ त्यस्तै फोहोर कुराहरू चाहिँ जमेको अवस्था थियो कि। अब यो फोहोर चाहिँ कस्तो फोहोर हो त भन्दाखेरि त्यो अन्धकारको समयमा है गलत अबाइबलीय शिक्षाले चाहिँ के गरेको थियो त भन्दा मण्डलीमा चाहिँ पुरा जकडेर बसेको थियो र मण्डलीलाई नै छोपिदिएको थियो। हो अब यो चाहिँ सुधारको कुराहरूलाई चाहिँ यसले चाहिँ दर्शाउँदछ। अब बत्ती बाल्नुले चाहिँ के कुरालाई दर्शाउँदछ त भन्दाखेरि हामीलाई थाहा छ, हामीले धेरै पटक हामीले हेरिसकेका छौँ है बत्तीले चाहिँ परमेश्वरको वचनलाई दर्शाउँदछ। हो भने चाहिँ के भयो त भन्दा परमेश्वरको वचनलाई बत्ती बालेर परमेश्वरको वचनमा चाहिँ उनीहरूले के गरे त भन्दा पुरा खोजे परमेश्वरको वचनको केमा शक्तिमा अथवा परमेश्वरको वचनमै ती कुराहरू खोजे जुन कुरा हामी भजनसँग 119 को 105 मा हामी पाउँदछौँ। हो, जब यसरी खोजे नि भने चाहिँ मण्डलीमा बाइबल परमेश्वरको ज्योति परमेश्वरको ज्ञानमा हो जब उनीहरूले खोजे, अब त्यस पश्चात चाहिँ के भयो त भन्दा उनीहरूले खोज्यो 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 एकदमै खोज्यो हो, त्यस पश्चात बल्ल के गरे त भन्दाखेरि उसले त्यो चाँदीको सिक्का हराएको सिक्का फेरि पाए है। अब यो चाँदीको सिक्का फेरि पाए, अब फेरि पाए भन्नुको मतलब के हो त भन्दा मण्डलीले त्यो सत्यता फेरि के पनि भयो त भन्दा हासिल गर्यो। अब अनि त्यस पश्चात उसले के गर्यो आफ्नो साथीहरूलाई उसले बताउन गयो होइन, साथी त्यसपछि छिमेकीहरूलाई बताउन गयो। अब यी सबै कुराहरूको के हो त भन्दा अर्थ के हो अहिले हामी हेर्ने नै छौँ। अब त्यसो हो भने हराएको सिक्का है, अनि त्यसपछि यो हराएको सिक्का चाहिँ कुन चाहिँ सत्यता थियो होला त अथवा कुन चाहिँ शिक्षा थियो होला त भन्ने चाहिँ हामीलाई प्रश्न स्वाभाविक रूपमा नै आउने गर्दछ हो। त्यसकै उत्तर हामी अब हेर्न जाँदैछौँ। भनेपछि अब यति हामीले दृष्टान्तलाई त अब हामीले बुझ्यौँ, अब यति दृष्टान्तलाई बुझिसके पश्चात अब हाम्रो मनमा कौतूहलता जाग्दछ। के कौतूहलता जाग्दछ त भन्दा त्यसो हो भने त्यो 10 वटा चाँदीका सिक्काहरूले चाहिँ है कुन चाहिँ सत्यतालाई जनाउँदछ, त्यस्तो सत्यता कुन कुन हो त के होला त कहाँ उल्लेख गरिएको छ होला होइन भन्ने प्रश्न चाहिँ हामीलाई आउँदछ है। यही प्रश्नहरूको उत्तर अब हामी हेर्नेछौँ भने चाहिँ अब यो 10 वटा विशेष सत्यताहरू के हो त भन्नुहोस् हामी त्यो कुरालाई अब हेर्न जाँदैछौँ है। त यतिसम्म तपाईँहरूले म आशा गर्दछु बुझ्नुभएको छ हामीले अहिले दृष्टान्तको अर्थलाई हामीले हेऱ्यौँ। अब चाहिँ सत्यताहरू के हो त 10 वटा चाँदी होइन सिक्काको सत्यताहरू के हो त्यो कुरालाई अब हामी हेर्न जाँदैछौँ। सबैभन्दा पहिलो कुरा चाहिँ पहिलो सत्यता शिक्षा चाहिँ के हो त भन्दाखेरि सृष्टिको विषयमा हो। सृष्टि होइन सृष्टि पनि कसको सृष्टि त भन्दा मानव सृष्टि, मानव सृष्टिको विषयमा छ। अब हेर्नुहोस् है त हामीलाई थाहा छ परमेश्वरले के गर्नुभयो त भन्दाखेरि मानिसलाई चाहिँ आफ्नै स्वरूपमा समानतामा बनाउनु भयो हो, समानतामा बनाउनु भयो हामीलाई यो कुरा थाहा छ हो। अब अनि बनाउनु भइसकेपछि चाहिँ यहाँ के भन्ने लेखिएको छ त समुद्रका माछाहरूमाथि आकाशका पन्छीहरूमाथि घरेलु पशुमाथि सारा पृथ्वीमाथि घस्रिरहने हरेकमाथि चाहिँ उनीहरूले अधिकार राखुन् भनेर चाहिँ परमेश्वरले चाहिँ सृष्टि गर्नुभयो हो हामीलाई थाहा छ। अनि यही कुरा हामीले हेर्दछौँ अनि भजन सङ्ग्रहको 8:4 पदमा हामीले हेर्दछौँ भने त्यहाँनिर हामी के पाउँदछौँ त भन्दा उहाँले चाहिँ है मानिस को हो र जसलाई तपाईँ यति प्रेम गर्नुहुन्छ उसलाई चाहिँ तपाईँले महिमाको मुकुट चाहिँ पहिराउनु भएको छ भनेर लेखिएको छ। अब यो मुकुटले चाहिँ के कुरालाई दर्शाउँदछ त भन्दा परमेश्वरले चाहिँ नि आदमलाई चाहिँ राजा हुनुको निम्ति राजा नै बनाउनु भयो भन्ने कुरालाई चाहिँ दर्शाउँदछ हेर्नुहोस् है। अनि त्यही भएर सबै माथि चाहिँ अधिकार गर्ने अधिकार चाहिँ परमेश्वरले आदमलाई दिनुभएको थियो। अब हामीलाई थाहा छ यसरी चाहिँ परमेश्वरले के गर्नुभयो त भन्दा मानिसलाई सृष्टि गर्नुभयो। यो कुरा हामीलाई प्रष्टै थाहा छ जुन कुरा बाइबलमै प्रष्टैसँग लेखेको हामी पाउँदछौँ। तर हेर्नुहोस् है त तर यो चाहिँ के भयो त भन्दाखेरि नि हामीले हेर्दै जाँदछौँ भने चाहिँ मण्डलीमा हेर्नुहोस् त यो अहिले चाहिँ यो सत्यता चाहिँ के हुँदैछ त भन्दा यो सत्यतालाई चाहिँ ओभरटेक गर्दैछ कि के कुराले त भन्दा साइन्टिस्टहरूले बोलेका कुराहरूले के साइन्टिस्टहरूले चाहिँ के भन्छन् त भन्दाखेरि हामीलाई थाहा छ डार्विन थ्योरी भन्ने तपाईँले सुन्नुभएको छ होला। डार्विन भन्ने व्यक्ति एउटा साइन्टिस्टले भनेका होइन, त्यसपछि इभोल्युसन थ्योरी भनेर भन्छ। इभोल्युसन भने कस्तो त भन्दाखेरि उनीहरूले भनेका कुराहरू चाहिँ सुधार के सुधार हुँदै हुँदै बिस्तारै अब पहिले चाहिँ है मानिस थिएन अरे, मानिस थिएन तर के थियो त भन्दाखेरि पहिला चिम्पाङ्जीहरू थियो अरे होइन, पहिला सानो अमुबाबाट होइन यसरी प्रोटोजोआ यस्तो यस्तोबाट चाहिँ मा बन्दै बन्दै गयो अरे, त्यसपछि बिस्तारै बिस्तारै एनिमल्सहरू भयो होइन, एकैचोटि मानिसको सृष्टि भएको होइन, त्यसपछि त्यसपछि अब यहाँ के भयो यसो चिम्पाङ्जीहरू बन्यो हो, अनि चिम्पाङ्जीबाट चाहिँ बिस्तारै बिस्तारै चाहिँ के भयो त भन्दा यसरी यहाँ देख्न सक्नुहुन्छ यस्तो थियो। यहाँबाट चाहिँ बिस्तारै बिस्तारै उनीहरू चाहिँ इभोल्युसन भने इभल्भ हुँदै सुधार हुँदै 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 होइन परिवर्तन हुँदै 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 अन्तिममा आएर चाहिँ मानिस बन्यो भनेर चाहिँ भन्ने गरिन्छ। अनि धेरै मानिसहरूले चाहिँ नि यो कुरालाई चाहिँ के गरिराखेका छन् त भन्दा साइन्टिस्टहरूले भनेका यही कुराहरूलाई पनि विश्वास गरिराखेका छन्। यस कारणले गर्दा हामीले यो सत्यता है सृष्टिको सत्यतालाई चाहिँ हामीले एकदमै बुझ्नुपर्ने हुँदछ हो। तर बाइबलले हामीलाई प्रश्न के सिकाउँदछ त यसरी चाहिँ इभोल्युसन भएर होइन चिम्पाङ्जीबाट चाहिँ मानिस भएको होइन। अब त्यस्तो साँच्ची के हुँदो हो त, आज अहिलेको चिम्पाङ्जी चाहिँ मानिस किन हुँदैनन् त, मानिस त भएका छैनन् हो, किन हुँदैनन्? अब यसको प्रश्न हामीले कसैलाई सोद्धछौँ भने, साइन्टिस्टहरूलाई सोद्धछौँ भने पनि उनीहरू पनि निरुत्तर हुँदछन्। अब हामीले हेरिसकेका छौँ परमेश्वरले कसरी बनाउनु भयो, आफ्नै स्वरूप समानतामा बनाउनु भयो होइन। उत्पत्ति अझ दुईको अझ हामीले 19 हामीले हेर्दछौँ भने यस्तो अचम्मक कुरा लेखिएको छ। हाम्रो विनोद ब्रदरलाई उत्पत्ति 2:19 पढिदिन म अनुरोध गर्न चाहन्छु। विनोद ब्रदर सुन्दै हुनुहुन्छ, उत्पत्ति 2:19 पढिदिन अनुरोध गर्न चाहन्छु।
हुन्छ यहाँ यसरी लेखिएको छ, अनि परम प्रभु परमेश्वरले मैदानको हरेक पशु र आकाशको हरेक पंक्षीहरू भूमिबाट रच्नुभयो, अनि आदमले तिनीहरूको के नाम राख्दा रहेछन् सो हेर्न उहाँले तिनीहरूलाई तिनीहरू कहाँ ल्याउनु भयो। अनि आदमले हरेक जीवित प्राणीलाई जे जे नाम दिए त्यसको त्यही नाम रह्यो।
आमेन। हेर्नुहोस् है, परमेश्वरले आदमलाई कस्तो बनाउनु भएको थियो भन्ने कुरा यहाँ पनि हामी चाल पाउन सक्दछौँ कि है। अब यहाँ चाहिँ बुद्धिका कुराहरू छन् कि हो, परमेश्वरले चाहिँ जे जे सृष्टि गर्नुभयो सबै कुरा चाहिँ आदमको अगाडि ल्याउनु भयो, अनि आदमले के नाम राख्दो रहेछन् त हेरौँ त भनेर परमेश्वरले उसको आदमको अगाडि राखिदिनु भयो, अनि आदमले जे जे नामहरू राखे नि त्यही नै भयो। अब हेर्नुहोस् त, आज हामी बाघ भन्छौँ, भालु भन्छौँ होइन, जति पनि नामहरू छ नि यी सबै नामहरू चाहिँ कसले राखेका हुन् त भन्दा आदमले राखेका हुन्, बुझ्दै हुनुहुन्छ? हेर्नुहोस् त, यस्तो ज्ञान बुद्धि भएको, यस्तो विवेक भएको परमेश्वरले चाहिँ बनाउनु भएको हो क्या मानव जातिलाई हो। यसरी चाहिँ एनिमल्सबाट होइन जनावरबाट चाहिँ बिस्तारै बिस्तारै विकसित विकसित हुँदै हुँदै मान्छे भएको चाहिँ बिल्कुलै होइन। बाइबलले यो यो कुरालाई चाहिँ नकार्दछ, बुझ्दै हुनुहुन्छ? हो, यसै कारणले गर्दा पहिलो सत्यता चाहिँ सृष्टिको सम्बन्धमा चाहिँ हामीले यो सत्यतालाई चाहिँ बुझ्नुपर्ने हुँदछ। अनि पहिलो सत्यता चाहिँ यो हो। अब दोस्रो सत्यता चाहिँ के हो त भन्दाखेरि यहीसँग जोडिएको छ। जसरी अब हेर्नुहोस् है, अघि नै मैले तपाईँलाई यहाँ बताएको छु, तपाईँलाई म फेरि देखाउन चाहन्छु। हेर्नुहोस् त, जसरी यो चाहिँ हेडब्यान्डमा चाहिँ सबै कुरा चाहिँ जोडिएको हुन्थ्यो, 10 यसरी जोडिएको हुँदथ्यो हो, यस्तै यो सत्यताहरू पनि एकअर्कासँग जोडिएको हामी पाउँदछौँ, बुझ्दै हुनुहुन्छ? हो, यो एक पछि अर्को हुँदै 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 जाँदछ। अब हामी दोस्रो सत्यतामा हामी जानेछौँ। अब हेर्नुहोस् है त, अब दोस्रो चाहिँ के हो त भन्दा मृत्युको विषयमा हामीले बुझ्नुपर्ने हुँदछ। मृत्यु, अब हेर्नुहोस् है, हामीले हेर्दछौँ भने परमेश्वरले के गर्नुभयो त भन्दाखेरि परमेश्वरले चाहिँ अदनलाई अदनको बगैँचामा चाहिँ उनीहरूलाई राखिदिनु भयो हो, आदमलाई राखिदिनु भयो, र परमेश्वरले के भन्नुभयो त भन्दा जुन दिन तिमीले यो फल खान्छौ तिमी निश्चय नै मर्नेछौ हो, अरू सबै फल खान सक्छौ तिमीले तर यसको फल नखानौ, जुन दिन खान्छौ तिमी निश्चय नै मर्नेछौ भनेर चाहिँ परमेश्वरले चाहिँ के गर्नुभएको थियो त भन्दाखेरि आदमलाई आज्ञा दिनुभएको थियो, जुन कुरा हामीलाई सबैजनालाई जानकारी छ, प्रष्टै छ, हामीले पढेका पनि छौँ। अनि त्यसपछि के भयो त भन्दाखेरि आदमले चाहिँ त्यो आज्ञा पालन चाहिँ गरेन, उसले उल्लङ्घन गरे हो। त्यसपछि परमेश्वरले के गर्नुभयो त भन्दा उनीहरूलाई श्राप दिनुभयो र त्यो अदनको बगैँचाबाट चाहिँ निकालेर उहाँलाई उनीहरूलाई पठाइदिनु भयो हो नि। यो कुरा हामीलाई थाहा छ, यहाँनिर यहाँ सिउँडी फलाउनेछौँ से भनेर यहाँनिर यहाँ पुरै श्राप दिनुभएको कुरा हामी यहाँ देख्न सक्दछौँ। अनि त्यसपछि अब के भयो त भन्दाखेरि हामीले बाइबलमा हामीले हेर्दछौँ भने नि एकजनाको पापद्वारा संसारमा चाहिँ के भयो त भन्दाखेरि पाप पस्यो, एकजना मानिसद्वारा चाहिँ संसारमा पाप पस्यो र पापद्वारा चाहिँ मृत्यु आयो, अनि सबै त्यो त्यो मृत्यु चाहिँ सबैमा फैलियो, सबै मानिसहरूमा फैलियो र त्यसैले सबैले पाप गरेका छन् भनेर चाहिँ हामी बाइबलमै लेखेको हामी पाउँदछौँ। जुन कुरा नयाँ करारमा हेर्नुहोस् त, आदमले पाप गरे हो, आदम एकजना मानिस थिए, एकजना मानिसद्वारा पाप आयो अनि सबैमा मृत्यु आयो भन्ने कुरा चाहिँ हामी रोमीको पुस्तकमा हामी पाउँदछौँ। त्यस पश्चात हेर्नुहोस् है, पाप, अहिले हामी के को कुरालाई हेर्दैछौँ, मृत्यु। अब मृत्यु कसरी आयो त भन्दा फेरि पापद्वारा आयो, कसको पाप, एकैजना व्यक्तिको पापद्वारा आयो, बुझ्दै हुनुहुन्छ? पहिलो मानिस आदम, यसै कारणले गर्दा सबै मानिसहरू चाहिँ पापी छन् र सबै मानिसमा चाहिँ के भयो भन्दा मृत्यु फैलिएको छ भन्ने कुरा वचनले हामीलाई प्रष्टै बताउँदछ। हाम्रो श्रेष्ठ नेतालाई रोमी 5:12 पढिदिनु अनुरोध गर्न चाहन्छु।
यस कारण कारण जसरी एकजना मानिसद्वारा संसारमा पाप पस्यो र पापद्वारा मृत्यु आयो, अनि त्यसरी नै मृत्यु सबै मानिसहरूमा फैलियो किनकि सबैले पाप गरेका छन्।
छन्। हुन्छ सिस्टर नेता, धेरै धेरै धन्यवाद। अब हेर्नुहोस् है त, अनि अब हेर्नुहोस् है, बाइबलले रोमी 6:23 के कुरा लेखिएको हामी पाउँदछौँ त भन्दाखेरि, पापको ज्याला चाहिँ मृत्यु हो। बुझ्दै हुनुहुन्छ? पाप गर्यो, पापको ज्याला चाहिँ के हो? मृत्यु हो। हो, यही कुरा हामीले अघि भर्खरै हामीले रोमीको पुस्तकमा हामीले 5:12 हामीले हेऱ्यौँ, अनि यही कुरा फेरि रोमी 6:23 पनि त्यही कुरा लेखिएको हामी पाउँदछौँ। अनि दाउदले पनि यो कुरा हामी लेखेको हामी पाउँदछौँ। दाउद राजाले है के लेखेका छन् त भन्दा, हेर्नुहोस् म अधर्ममा उत्पन्न भएँ र पापमा मेरी आमाले मलाई गर्भधारण गरिन्, होइन? त्यसै अघि हामीले हेऱ्यौँ नि, सबै मानिसहरू चाहिँ पापी छन् भन्नुको, पापी छन्। हेर्नुहोस् है, अरू मानिसहरूले आदमले सरपाप नगरे तापनि उनीहरू चाहिँ के भयो त भन्दाखेरि नि, आदममा नै उनीहरू चाहिँ के भए? दोषी ठहरिए। बुझ्दै हुनुहुन्छ? यसै कारणले गर्दाखेरि हेर्नुहोस् त, गर्भमा भएको बच्चाले पाप गर्दछन् त, गर्दैनन् नि, होइन? आदमले जस्तो, तर पनि उनीहरूलाई चाहिँ के नै भयो त भन्दा, उनीहरू परमेश्वरको दृष्टिमा सबैजना चाहिँ पापी नै भए। हो, यसै कारणले गर्दा दाउदले के भन्दछन् त भन्दाखेरि, म अधर्ममा उत्पन्न भएँ। अब यो चाहिँ फेरि दाउदले दाउदको विषयमा मात्र भनेको होइन, तर सारा मानव जातिको विषयमा नै दाउदले यो बोलेका हुन्। हामी सबैजना अधर्ममा नै उत्पन्न भएका छौँ, हो, र पापमा नै हाम्रो आमाहरूले चाहिँ गर्भधारण गर्नुभएको छ, होइन? यो कुरा नै चाहिँ पावलले चाहिँ, माफ गर्नु होला, दाउदले चाहिँ प्रकाश पारे यो कुरा लेख्नु भएको छ है। परमेश्वरको आत्माद्वारा प्रेरित भएर यो कुरा लेख्नु भएको छ। हेर्नुहोस् है त, अब पापद्वारा मृत्यु आयो, हो? पापको ज्याला के हो? मृत्यु हो। बुझ्दै हुनुहुन्छ नि, होइन? हो, पापद्वारा मृत्यु आयो, पापको ज्याला मृत्यु नै हो भनेर यहाँ बाइबलमा प्रष्टै लेखिएको हामी पाउँदछौँ। तर हेर्नुहोस् है, तर यहाँ के भएको छ त भन्दा, मृत्यु पश्चात चाहिँ कोही स्वर्ग जान्छन्, कोही नर्क जान्छन्, होइन? उनीहरूको प्राण चाहिँ कहिले पनि मर्दैन, यताउता डुली हिँड्छन् भन्ने कुराहरू चाहिँ नि आज छ्यापछ्याप्ती हामी मण्डली मा होइन, सिकाइएको चर्चहरूमा सिकाइएको शिक्षामा हामी पाउँदछौँ। अब हेर्नुहोस् है, त्यसो हो भने बाइबलले के भन्दछ त, पापको ज्याला मृत्यु, मृत्यु मृत्यु भने चाहिँ मृत्यु हो, अरू केही पनि होइन, होइन? पापको ज्याला मृत्यु हो, यो चाहिँ अनन्त दण्ड, पुरै दण्डै दण्ड, अनि एकदमै उनी आगोमा तडपाउनु हो भनेर यहाँ लेखिएको छैन, पापको ज्याला मृत्यु हो भनेर यहाँ बस लेखिएको हामी पाउँदछौँ कि। तर त्यसो भए यो कसरी आयो त, कहिले पनि नमर्ने, अनन्त अनन्तसम्म प्राण चाहिँ होइन नरकमा चाहिँ जाने र एकदमै उनीहरूलाई चाहिँ भयङ्कर ताडना दिने, यस्तो सबै कुराहरू कहाँबाट आयो त भने, उत्पत्तिकै पुस्तकबाट, जुन सर्पले है शैतानले बोल्यो त्यहाँबाट चाहिँ आयो कि। किन त भन्दा, परमेश्वरले त तिमीहरू निश्चय नै मर्छौ भन्नुभएको थियो, हो? तर यहाँनिर के भयो त, उत्पत्ति 3:4 हामीले हेर्दछौँ भने साँपले चाहिँ के भन्यो त भन्दाखेरि, त्यो स्त्रीलाई के भन्यो, तिमीहरू निश्चय नै मर्ने छैनौ, तिमीहरू कहिले पनि मर्दैनौ है, यो फल खाए पनि तिमीहरू मर्दैनौ भनेर चाहिँ नि जुन कुरा बोल्यो नि शैतानले, हो त्यही कुरा चाहिँ आज सारा मानव जातिमा चाहिँ के भएको छ त भन्दाखेरि, विश्वास गरेका छन्। शैतानले बोलेको पहिलो झुटलाई नै आधार मान्दै, ओहो प्राण अब कहिले पनि मर्दैन भन्ने कुरा चाहिँ सारा मानव जातिले है, क्रिस्चियन जगतमा पनि यो चाहिँ शिक्षा फैलिएको हामी पाउँदछौँ। तर हामीले मानव प्राण भन्ने चाहिँ हामीले विषयलाई हामीले अध्ययन गरिसकेका छौँ, हो? मानव प्राण हामीले अध्ययन गरिसकेपछि चाहिँ के हेऱ्यौँ त भन्दाखेरि, मृत्यु पश्चात चाहिँ के हुन्छ, मृत्यु भइसकेपछि प्राण मर्छ भनेर हामीले हेऱ्यौँ, हो? अनि उनीहरू चाहिँ कहाँ हुँदछन् त भन्दाखेरि, हेल भन्ने हामीले जुन पढ्यौँ नि, हेल भनेको चाहिँ के हो त भन्दा, चिहानमा उनीहरू चाहिँ रहँदछ, हो? अब जब यीशु ख्रिस्टको दोस्रो आगमन हुँदछन् त्यस पश्चात चाहिँ उनीहरूको के हो त भन्दा, उनीहरूको समयमा है, समयमा चाहिँ उनीहरू के हुनेछन्, उठ्नेछन् भन्ने कुरा चाहिँ हामीले हेरिसकेका छौँ। तर उनीहरू तडपिने होइन, तडपाइने, नरकमा हालिने, नरक कुण्डमा हालिने, होइन आगै आगोमा हालिने भन्ने कुरा चाहिँ बाइबलीय होइन भन्ने कुरालाई हामीले हेरिसकेका छौँ। यसै कारणले गर्दाखेरि हामीले दोस्रो जान्नुपर्ने सत्यता चाहिँ, महत्त्वपूर्ण सत्यता चाहिँ के रहेछ त भन्दाखेरि, मृत्यु सम्बन्धी। बुझ्दै हुनुहुन्छ? मृत्यु। अब हेर्नुहोस् है, पहिला सृष्टि भयो, सृष्टिपछि मृत्युको सत्यता हो, अब त्यस पश्चात के हो त भन्दा छुटकाराको मोल, छुटकाराको दाम, तेस्रो सत्यता चाहिँ यो हो। अब हामीले दोस्रो पाठमा नै हामीले अध्ययन गरिसकेका छौँ, के अध्ययन गरिसकेका छौँ त भन्दाखेरि येशू ख्रिस्ट चाहिँ के हुनुहुन्छ त भन्दा छुटकाराको मोल दिनको निम्ति उहाँ आउनुभयो र उहाँले आफ्नो प्राण चाहिँ मानव जातिको निम्ति छुटकाराको मोलको निम्ति दिनुभयो भन्ने कुरा प्रष्टै हामीले अध्ययन गरिसकेका छौँ। अब उहाँले त्यो मोल तिरिसक्नु भएपछिको अब कन्सिक्वेन्स परिणाम चाहिँ के हो त, हामीले परिणाम पनि हामीले हेऱ्यौँ नि होइन। हो, उहाँले त्यो उहाँले चाहिँ छुटकाराको मोल दिइसक्नु भएपछि चाहिँ अब त्यसको परिणाम चाहिँ के हो भन्दाखेरि सारा मानव जातिहरूको चाहिँ बौरी उठाइ हो, बुझ्दै हुनुहुन्छ, पुनरुत्थान हो। पुनरुत्थान चाहिँ हुनुपर्दछ। हो, अब यो कुरालाई हामीले हेरिसकेका छौँ, उहाँको छुटकाराको मोलले के गर्दछ भन्ने कुरा, जुन कुरा हामी पहिलो तिमोथी 2:3 र 6 पदमा, 3 देखि 6 पदमा हामीले पाउँदछौँ। उहाँले चाहिँ ए जसले आफैलाई सबैका लागि, हेर्नुहोस् है, एकजनाको लागि होइन, दुईजनाको लागि होइन, तिनजनाको लागि होइन, सबैको लागि चाहिँ छुटकाराको दामको रूपमा दिइहाल्नु भयो। कसले? यीशु ख्रिस्टले। अब यो छुटकाराको दाम, छुटकाराको मोलको विषयमा हामीले हेर्दै गर्दाखेरि यो छुटकाराको मोल भन्ने शब्द चाहिँ है जरो मूल जरो शब्द केबाट आयो भनेर हामीले अध्ययन गरेका थियौँ त भन्दाखेरि चाहिँ एन्टी लुथ्रोन भन्ने शब्दबाट आयो भन्ने कुरालाई हामीले अध्ययन गरेका छौँ। अब एन्टी लुथ्रोन भनेको चाहिँ के हो त भन्दा समान समान मूल्य हो, समान मूल्य भन्ने कुरालाई हामीले अध्ययन गरिसकेका छौँ। अब समान मूल्य भने के हो अहिले एकैछिनमा हामी अहिले यहाँ हेर्ने नै छौँ। अब हेर्नुहोस् है, उहाँले चाहिँ के गर्नुभयो त भन्दा हाम्रो पापको निम्ति उहाँले प्रायश्चित हुनुभयो। हेर्नुहोस् त, हाम्रो पापको निम्ति मात्र होइन तर सारा संसारका पापहरूका निम्ति पनि, हाम्रो भने मण्डलीको मात्र होइन तर सारा संसारकै भने चाहिँ सबै मानव जातिको निम्ति चाहिँ उहाँले के गर्नुभएको हो त भन्दा पापको प्रायश्चित गर्नुभएको हो। अब ऱ्यान्सम भन्ने शब्द चाहिँ एन्टी लुथ्रोन भन्ने ग्रिक मूल जरो शब्दबाट आयो भनेर हामीले हेरिसकेका छौँ। अब त्यसो हो भने समान मूल्य हुनु पऱ्यो नि होइन, समान मूल्य हो। आदमले पाप गरे हो, त्यसो भएको कारणले गर्दा येशू ख्रिस्ट चाहिँ दोस्रो आदम बनिकन आउनुभयो, समान मूल्य हो। हामीले यो पहिलो दोस्रो पाठमा नै हामीले हेरिसकेका छौँ। र पापको ज्याला चाहिँ के हो त भन्दा मृत्यु हो। हो, आदममा मृत्यु आयो, येशू ख्रिस्टले पनि के नै चाख्नु भयो त भन्दा मृत्यु नै चाख्नु भयो। हो, यो चाहिँ के हो त भन्दाखेरि ऱ्यान्सम, छुटकाराको मूलको सिद्धान्त हो। अनि छुटकाराको मूल चाहिँ होइन, येशू ख्रिस्टको ऱ्यान्सम चाहिँ के हो त भन्दाखेरि क्रिस्चियनको निम्ति मात्र होइन तर सारा मानव जातिको निम्ति हो। किन, कसरी हो त भन्दाखेरि बाइबलमा प्रष्टै हामी लेखेको पाउँदछौँ, आदममा सबै मर्छन्। हो, पहिलो कोरन्थीको पुस्तकमा 15 अध्यायमा हामी पाउँदछौँ। हामीले अध्ययन गरिसकेको कारणले गर्दा म तपाईँहरूलाई सरस्वती मात्र बताइराखेको छु, हामीले अध्ययन गरिसकेका छौँ। आदममा सबै मर्छन् भन्दै गर्दा आदमले जब पाप गरेका थिए नि त्यहाँ कुनै धर्म कुनै केही कुरा पनि त्यहाँनिर उत्पन्न भएको थिएन, आदम मात्र थिए, आदम हब्बा हो। आदम र हब्बाद्वारा नै सारा मानव जाति चाहिँ आएका हुन्। हो, अब हेर्नुहोस् है, आदमले पाप गर्दै गर्दाखेरि चाहिँ नि त्यहाँ के हो त भन्दा आदम हब्बा मात्रै थिए, सारा मानव जाति चाहिँ त्यस पश्चात उनीहरूबाट आए भनेर हामीलाई थाहा छ। आदमले पाप गरे हो, त्यहाँ कुनै धर्म केही सुरुवात भएको छैन। आदमले पाप गर्दै गर्दा आदममा अहिले हेर्नुहोस् त हिन्दू क्रिस्चियन मुस्लिम बुद्धिस्ट जैन धर्म मान्ने नमान्ने सबै मानिसहरू मरिराखेका छन् नि त, त्यो कहाँबाट हो त भन्दा आदमकै पापको कारणले गर्दा सबै मानिसहरू मरेका हुन्। बुझ्दै हुनुहुन्छ, सबै मानिसमा मृत्यु आयो, जुन कुरा अघि हामीले भर्खरै रोमी 5:5 को 12 पदमै हामीले अध्ययन गऱ्यौँ। हो, अब हेर्नुहोस् है, आदममा सबै मर्छन् भने अब आदमको अब ऱ्यान्सम सेक्रिफाइस यसोले दिनु भइसकेपछि त्यहाँ अब के लेखिएको छ त भन्दाखेरि ख्रिस्टमा सबै के हुनेछन् त भन्दाखेरि जीवित पारिने छन् ले भनेर लेखिएको छ। हेर्नुहोस् है, आदममा सबै मर्छन् भने ख्रिस्टमा सबै जिउँदो पारिनेछन्। अब ख्रिस्टमा जिउँदो पारिनेछन् भनेर भन्दै गर्दाखेरि चाहिँ क्रिस्चियनहरू मात्रै जीवित हुने हो त, होइन नि। आदमले पाप गरेको कारणले गर्दा सारा मानव जाति नै मरेका छन् भने यीशु ख्रिस्टको ऱ्यान्सम सेक्रिफाइस, छुटकाराको मोलले चाहिँ सारा मानव जातिहरू चाहिँ जीवित पारिनेछन् भन्नुको अर्थ चाहिँ सारा मानिसहरूको चाहिँ बौरी उठाइ चाहिँ हुनेछ। आमेन, बुझ्दै हुनुहुन्छ। हो, यो चाहिँ यो सत्यतालाई चाहिँ हामीले के गर्नुपर्ने हुन्छ, बुझ्नुपर्ने हुँदछ। यो चाहिँ तेस्रो सत्यता हो, छुटकाराको मोल, बुझ्दै हुनुहुन्छ। तर आज हामीले हेर्दछौँ भने आदमले पाप गरेको कारणले सबैजना मर्ने त पक्कै हो, तर येशु ख्रिस्टको है मृत्युले चाहिँ नि मण्डली मात्र बौरी उठाइ हुनेछ, मण्डलीको मात्र बौरी उठाइ हुन्छ, बाँकीहरू सबैजना चाहिँ नरकमा जान्छन् भनेर पनि भन्ने गरेको, प्रचार गर्ने गरेको हामी प्रशस्तै मात्रामा हामी सुन्दछौँ। तर बाइबलले त्यसो भन्दैन, जुन कुरा हामीले अध्ययन गरिसकेका छौँ। अब यो तेस्रो सत्यता भयो। अब चौथो चाहिँ के हो त भन्दाखेरि हेर्नुहोस् है, उहाँकै त्यो ऱ्यान्सम सेक्रिफाइस, छुटकाराको मोलमा चाहिँ के गर्ने त भन्दा विश्वास गरेर धर्मी ठहरिने, धर्मीकरण, बुझ्दै हुनुहुन्छ? हो, अब हेर्नुहोस् है, हामी कसरी धर्मी ठहरिन्छौँ त भन्दाखेरि विश्वासद्वारा नै हो। येशु ख्रिस्टले होइन, येशु ख्रिस्टले क्रुसमा होइन हामी मानव जातिको निम्ति उहाँले चाहिँ के गर्नुभयो त भन्दा आफैलाई छुटकाराको मूल स्वरूप उहाँले दिनुभयो भनेर उहाँको रगतमा जबसम्म हामी विश्वास गर्दैनौँ, येशु ख्रिस्टमा हामीले विश्वास गर्दैनौँ, तबसम्म हामी चाहिँ परमेश्वरको दृष्टिमा हामी धर्मी हुन सक्दैनौँ, हामी धर्मीकरण गर्न सक्दैनौँ कि, बुझ्दै हुनुहुन्छ? हो, यसै कारणले गर्दा हेर्नुहोस् है, यो जोडिएको छ है। पहिला हामीले हेऱ्यौँ उत्पत्ति, सृष्टिको कुरा हेऱ्यौँ, सृष्टिसँग जोडिएको छ, मृत्यु हो, मृत्युपछि छुटकाराको मूल हामीले हेऱ्यौँ होइन, त्यसपछि अहिले हामीले के कुरालाई हेर्दैछौँ त भन्दा धर्मीकरण है, विश्वासद्वारा मात्रै यो हुँदछ। अनि बाइबलमा हामीले प्रष्टै लेखेको पाउँदछौँ है, धर्मी जन चाहिँ विश्वासद्वारा जिउने छ। हो, धर्मी जन चाहिँ केद्वारा जिउँदछन्? विश्वासद्वारा। आउनुहोस् हामी रोमी 1:17 पढ्नेछौँ, हाम्रो श्रेष्ठ नितालाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु।
किनकि यसैमा विश्वासदेखि विश्वाससम्म परमेश्वरको धार्मिकता प्रकट भएको छ, जसरी लेखिएको छ, धर्मी जन विश्वासद्वारा जिउनेछ।
यही कुरा हामी रोमीको पुस्तकमा 3:21-23 पदमा पनि हामी पाउँदछौँ। तपाईँले यहाँ टिपोट गर्नु होला र तपाईँले घरमा स्वअध्ययनमा अध्ययन गर्नुहोस् भनिकन म तपाईँलाई अनुरोध गर्न चाहन्छु। र हेर्नुहोस् त, यहाँनिर रोमी 5:1 पनि यो कुरा हामी लेखेको पाउँदछौँ। हाम्रो विनोद ब्रदरलाई पढिदिनु हुन अनुरोध गर्न चाहन्छु, रोमी 5:1।
यसकारण विश्वासद्वारा धर्मी ठहरेका हुनाले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मेलमिलाप भएको छ।
धन्यवाद। अब हेर्नुहोस् त, यस कारण विश्वासद्वारा धर्मी ठहरेका हुनाले, हो, कामद्वारा होइन विश्वासद्वारा, होइन विश्वासद्वारा हामी चाहिँ के भएका छौँ, धर्मी ठहरेका हुनाले हाम्रो प्रभु येशु ख्रिस्टद्वारा परमेश्वरसँग हाम्रो मेलमिलाप भएको छ, बुझ्दै हुनुहुन्छ? परमेश्वरसँग हामी फेरि मेलमिलापमा आएका छौँ के भएर, धर्मी येशु ख्रिस्टमा विश्वास गरेको कारणले गर्दाखेरि, धर्मी ठहरिएको कारणले गर्दाखेरि होइन। अब तर हामीले हेर्दछौँ भने चाहिँ नि यहाँ के भयो त भन्दाखेरि नि मण्डलीहरूमै हेर्नुहोस् है, चर्चमै चाहिँ कस्तो कुराहरू चाहिँ फैलिएका छन् त भन्दाखेरि, ए पाप को उस गर्नको निम्ति चाहिँ, मोचनको लागि चाहिँ, पाप क्षमा हुनको लागि चाहिँ के गर्नुपर्छ, काम गर्नुपर्छ। तर बाइबलले यो कुरा बताउँदैन, काम होइन, तर विश्वास गरिकन मात्रै चाहिँ हामीले चाहिँ के गर्ने हो त भन्दा धर्मी ठहरिने हो। हेर्नुहोस् त, यहाँ सबै जति पनि अन्य धर्महरूमा होइन प्र्याक्टिस गरिराखेको कुराहरू तपाईँले देख्न सक्नुहुन्छ, यस्तो गऱ्यो भने चाहिँ पाप क्षमा हुन्छ भनेर, हेर्नुहोस् त, यी सबै कुराहरू चाहिँ कामका कुराहरू, तर बाइबलले चाहिँ यो कुरालाई बताउँदैन। तर के बताउँदछ त भन्दा विश्वासद्वारा, येशु ख्रिस्टले गर्नुभएको ऱ्यान्सम, छुटकाराको मोलमा विश्वास गरिकन हामी धर्मी ठहरिन्छौँ। हो, जब धर्मी ठहरिन्छौँ हामी, परमेश्वरले के गर्नु हुँदछ त भन्दाखेरि, हामीलाई उहाँले धार्मिकताको वस्त्र पनि हामीलाई लगाइदिनु हुन्छ, बुझ्दै हुनुहुन्छ? उहाँले धार्मिकताको वस्त्र दिनुहुन्छ, हो, त्यो धार्मिकताको वस्त्र हामीले पाउँछौँ। अब तर हामीले हेर्दछौँ भने चर्चहरूमै यस्तो शिक्षा छ जहाँ चाहिँ के मानिन्छ त भन्दाखेरि, पोपले भन्नुहोस् है, पोपले मात्रै चाहिँ मानिसहरूको पाप चाहिँ क्षमा गर्न सक्दछ। अब हामीले हेऱ्यौँ नि, अघि नै मैले तपाईँलाई भने अन्धकारको समय, डार्क एजेस भन्ने समय हो, त्यो समयमा यी सबै कुराहरू चाहिँ यस्ता अबाइबलीय शिक्षाहरू चाहिँ के भयो त भन्दाखेरि एकदमै भरपूर मात्रामा चाहिँ मण्डलीमा चाहिँ छिर्यो भन्ने कुरा हामीले तपाईँलाई बताइसकेको छौँ। अब यही कुरा चाहिँ हामी आउँदो दिनहरूमा पनि हामी अध्ययन गर्नेछौँ, र अहिलेको लागि चाहिँ यति नै मात्र हामी छोटकरीमा हामी हेर्नेछौँ है त, पोपले मात्रै चाहिँ के गर्न सक्दछन् त भन्दा मानिसहरूको पाप चाहिँ क्षमा गर्न सक्दछन्। पोपले दायाँ हात देखायो भने के हुन्छ त भन्दाखेरि उनीहरू सिधै स्वर्गमा जान सक्दछन् र बायाँ हात देखायो भने उनीहरू चाहिँ नरकमा जान सक्छन्, होइन सिधै जान्छन् भनेर चाहिँ नि यस्तो गलत दावीहरू पनि गरिएको हामी सुन्न पाउँदछौँ है। अनि उनीहरूलाई सबै कुराहरू चाहिँ भन्नुपर्ने कि पोपलाई चाहिँ उनीहरूले यस्तो यस्तो मैले गलत कामहरू गरेँ होइन भनेर सबै कुराहरू भनेर पैसा दिइसके पश्चात पोपले चाहिँ अब क्षमा दियो भने उनीहरूको पाप क्षमा हुने नत्र भने चाहिँ नहुने भनेर चाहिँ नि यस्ता यस्ता कुराहरू पनि चाहिँ के भएको थियो त भन्दा चर्चमा भित्रिएको थियो। अनि यो सबै कुराहरू हामीले हेर्न पाउँदछौँ। यो चाहिँ डार्क एजेस है। तर जब रिफर्मेसन भयो है सुधारका कामहरू भयो जुन कुरा अघि नै हामीले हेऱ्यौँ नि केमा हेऱ्यौँ त भन्दा अघिकै हामीले मत्ती के अरे माफ गर्नु होला लुका 15 अध्यायमा भएको हामी दृष्टान्त यो है 10 तारिकको दृष्टान्तमै हामीले हेऱ्यौँ नि बढाऱ्यो रे उसले घर बढाल्यो भनेर भने हेऱ्यौँ नि होइन त्यो बढाल्नुले चाहिँ के हो त फोहोर कुरालाई चाहिँ फाल्ने कुरालाई जनाउँदछ। त्यो फोहोर फाल्ने कुरा चाहिँ कहिले भयो त भन्दाखेरि सुधारका समयमा चाहिँ भयो। त्यो सुधारको समय चाहिँ मार्टिन लुदर भन्ने एउटा व्यक्ति थिए हो त्यो व्यक्तिद्वारा चाहिँ त्यो कुराहरू भयो भन्ने कुरा पनि हामीले इतिहासमा मण्डलीको इतिहासमा हामीले देख्न पाउँदछौँ। अनि यो सबै इतिहासहरू सबै कुराहरू हामी आगामी दिनहरूमा अध्ययन हामी गर्ने नै छौँ। ओके अब यो भयो हाम्रो चौथो सत्यता बुझ्दै हुनुहुन्छ। हो यीशु ख्रिस्टद्वारा नै हामी यीशुलाई यीशुले गर्नुभएको काम है त्यो चाहिँ के हो त ऱ्यान्सम सेक्रिफाइसमा विश्वास गरिकन नै हामी धर्मी ठहरिन्छौँ भन्ने कुरा कामले होइन हो यो सत्यतालाई हामीले बुझ्नुपर्ने हुन्छ। र पाँचौँ सत्यता चाहिँ के हो त भन्दाखेरि सेन्टिफिकेसन शुद्धिकरण पवित्रीकरण भन्ने हुन्छ। हेर्नुहोस् है त जब यो सत्यता हामी जब हामी धर्मीकरण हुन्छौँ नि धर्मीकरण भइसके पश्चात मात्रै हेर्नुहोस् है परमेश्वरको दृष्टिमा त हामी धर्मी ठहरिन्छौँ तर है शुद्धिकरण पनि हुन जरुरी हुँदछ क्या त्यस पश्चात चाहिँ शुद्धिकरण पवित्रीकरणको कुरा हुँदछ। अब हेर्नुहोस् त यो चाहिँ कसरी हुँदछ त भन्ने कुरालाई हामीले बुझ्नुपर्ने हुन्छ। अब यो चाहिँ है सिम्बोलिकल्ली है सिम्बोलिकल्ली चिन्हमा कसरी हुँदछ त भन्दा यो चाहिँ हो परमेश्वर यीशु ख्रिस्टले पनि के गर्नुभयो त भन्दा परमेश्वर तपाईँको आज्ञालाई है म पालन गर्छु मेरो भविष्यको पुस्तकहरूमा के अरे भजनको पुस्तकहरूमा व्यवस्थामा लेखिएका कुराहरू चाहिँ म पुरा गर्न आएँ तपाईँको इच्छा पुरा गर्न आएँ भनेर चाहिँ उहाँले पानीमा है बप्तिस्मा लिनु भएको थियो। कसको द्वारा बप्तिस्मा दिने योहन्नाद्वारा हो। त्यस्तै हामीले पनि के गर्नुपर्ने हुँदछ त भन्दाखेरि शुद्धिकरणको प्रोसेस के पहिलो चरण भनेको चाहिँ के हो त भन्दाखेरि यसरी नै पानीमा डुबुल्की मारेर चाहिँ अब म तपाईँकै इच्छामा तपाईँकै कुरामा म अघि बढ्छु होइन म आफ्नो शरीरलाई चाहिँ जिउँदो बलिदानको रूपमा चाहिँ अर्पण गर्छु भनेर हामीले मनमा मस्तिष्कमा हामीले सोच्छौँ। तर सिम्बोलिकली चाहिँ हेर्न हेर्नुहोस् है चिन्हमा चाहिँ हामीले कसरी देखाउँदछौँ त भन्दाखेरि यसरी पानीमा डुबुल्की मारेर। अब यो कुरा हामी रोमी 12:1 पनि हामी पाउँदछौँ। हाम्रो विनोद ब्रदरलाई पढिदिनु होला म अनुरोध गर्न चाहन्छु रोमी 12:1।
यस कारण भाइहरू हो, परमेश्वरका कृपाहरूद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु, तिमीहरूले आफ्ना शरीरहरू पवित्र परमेश्वरलाई मन पर्ने जिउँदो बलिको रूपमा चढाइदेऊ। यही तिमीहरूको समुचित सेवा हो।
धन्यवाद। हेर्नुहोस् है यहाँ पावलले चाहिँ के भन्दैछन् त भन्दाखेरि है परमेश्वरको कृपाद्वारा म तिमीहरूलाई बिन्ती गर्छु तिमीहरूलाई म एकदमै कर गर्छु होइन म तिमीहरूलाई आज्ञा दिन्छु होइन धेरै ठाउँमा पावलले आज्ञा दिएको पनि हामी पाउँदछौँ। तर यहाँनिर चाहिँ नि आज्ञा होइन पावलले के भनेका छन् त भन्दा म तिमीहरूलाई बिन्ती गर्छु के गर त भन्दा तिमीहरूले आफ्नो शरीरलाई है पवित्र परमेश्वरलाई मनपर्ने जिउँदो बलिदानको रूपमा अर्पण रूपमा चढाइदियो अरे हो बलिदानको जिउँदो बलिदानको रूपमा चढाइदियो यही नै तिमीहरूको समुचित सेवा हो पावलले चाहिँ यसरी भनेका छन् हेर्नुहोस् है जिउँदो बलिदानको रूपमा चढाइदियो। अब हामीले उहाँकै पाइलामा हामी हेर्छौँ भनेर हामीले सोच्छौँ होइन सबै कुरा गर्छौँ हो त्यस पश्चात चिन्हित रूपमा के गर्नुपर्छ यो कुरा हामीले हेरिसकेका छौँ। अनि यो कुरा नै भजन सङ्ग्रह 50:5 पनि हामी लेखेको हामी पाउँदछौँ। हाम्रो सिस्टर नितालाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु।
मेरा पवित्र जनहरूलाई जसले बलिदान चढाएर मसँग बाचा बाँधेका छन्, म कहाँ?
म कहाँ भेला गराउँ? हुन्छ धन्यवाद। अब हेर्नुहोस् है त, यहाँनिर यहाँ के छ त भन्दा रोमी 12 को 1 मा पनि यही कुरा लेखिएको छ, बलिदान र बलिदानको रूपमा चढाइदियो। यहाँ चाहिँ के लेखेको छ त भन्दाखेरि, बलिदान चढाएर मसँग बाचा बाँधेका छन्। यो भनेको चाहिँ नि यीशु ख्रिस्टसँग चाहिँ के हो त, बाचा बाँध्नु हो। कसरी? बलिदान चढाएर। यो बलिदान चाहिँ के हो त, जिउँदो बलिदान चढाएर। जिउँदै गर्दाखेरि, हेर्नुहोस् है, जिउँदै गर्दाखेरि आफ्नो इच्छाहरूलाई, हो, हामी शरीरमै हुन्छौँ, बुझ्दै हुनुहुन्छ, शरीरमै हुन्छौँ हामी, तर पनि यो शरीरमै भएर पनि हामीले के गर्छौँ त भन्दा बलिदान चढाउनु पर्ने हुन्छ। त्यो चाहिँ जिउँदो बलिदान हो। त्यो बलिदान चाहिँ कस्तो हो त भन्दाखेरि, अब म तपाईँकै पाइलामा हिँड्छु भनेर यो मस्तिष्क, हाम्रो पुरानो सोच विचार, हाम्रो पुरानो होइन इच्छाहरू आकाङ्क्षाहरू, यी सबै कुराहरूलाई चाहिँ हामीले के गर्ने हो त भन्दाखेरि उहाँमा नै समर्पण गर्ने हो। र उहाँ नै मेरो शिर हुनुहुन्छ, उहाँले जे गर्नुहुन्छ म त्यही कुरामा चाहिँ पछ्याउँछु भनेर चाहिँ भन्ने कुरा हो कि। यो चाहिँ जिउँदो बलिदान हो, बुझ्दै हुनुहुन्छ? हो, यो चाहिँ मानिसले परमेश्वरसँग गरेको करार हो। अब हामीले यहाँ हेर्दछौँ भने यो युगहरूको मानचित्र हामीले धेर थोर हामीले अध्ययन गरिसकेका छौँ। यो चाहिँ कहाँ अध्ययन गऱ्यौँ त भन्दाखेरि, हामीले मण्डली भन्ने विषयमा हामीले अध्ययन गरिसकेका छौँ धेर थोर है। अब यो कुराहरू के हुन् त भनेर हेर्नुहोस् है, यो आर यहाँ तपाईँले देख्न सक्नुहुन्छ होइन, यसले के कुरालाई जनाउँदछ, यहाँ पापमय अवस्थामा भएको कुरालाई जनाउँदछ। त्यसपछि एनले के कुरालाई जनाउँदछ त भन्दा धार्मिकताको कुरालाई जनाउँदछ, यो धर्षले भनेर हामीले हेरेका छौँ। र यो एम भन्ने जुन यहाँ शब्द गोलो लगाइएको छ, यो सबै क्यापिटल है, स्मल होइन, यहाँ स्मल पनि देख्नुहुन्छ, यहाँ ए सी हेर्नुहोस् त, स्मल स्मल सानो सानो लेटर पनि शब्द पनि देख्नुहुन्छ नि होइन, यहाँ चाहिँ ठुलो ठुलो पनि छ हेर्नुहोस् है, यहाँ ए बी सी हो। यो सबै कुराहरूको अर्थ छ, आगामी दिनहरूमा यो कुरालाई हामी हेर्नेछौँ। यो क्यापिटल एम एन र एमले चाहिँ के कुरालाई जनाउँदछ त भन्दाखेरि, यहाँ चाहिँ हेर्नुहोस् त, पवित्रीकरणलाई जनाउँदछ भनेर यहाँ यति कुरा देखाउनको निम्ति मैले तपाईँलाई यो युगहरूको मानचित्र देखाएँ। अझै तपाईँहरूले रिभिजन गर्नको निम्ति मण्डलीको विषय हामीले अध्ययन गर्दै गर्दा मण्डलीको पाठमा तपाईँले हेर्नुहोला, सुन्नुहोला भनिकन म तपाईँलाई अनुरोध पनि गर्न चाहन्छु। अब हेर्नुहोस् है त, हामीले 5 औँसम्म हामीले हेऱ्यौँ र 6 औँ, अब हेर्नुहोस् त, त्यसपछि चाहिँ के हो त भन्दा चुनावको सत्यता आउँदछ है। धर्मीकरण भयो, त्यसपछि पवित्रीकरणको कुरा हामीले हेऱ्यौँ, अब चुनाव। अब हेर्नुहोस् है त, यहाँ चुनावको बारेमा हामीले हेर्दै गर्दाखेरि चाहिँ नि बाइबलमै हामी के लेखेको हामी पाउँदछौँ त भन्दाखेरि, संसारको उत्पत्ति हुनुभन्दा अगाडि नै उहाँले चाहिँ हामीलाई के गर्नुभयो त भन्दाखेरि चुन्नुभयो। अब हेर्नुहोस् है, यहाँ चुन्नुभयो भनेर यहाँ म बाइबलमा यो कुरा लेखेको कारणले गर्दा, ए हामीलाई त पहिल्यै उहाँले चुन्नुभएको, हामीले जे गर्दा नि हुन्छ होइन, जसरी जसरी जिउँदा पनि हुन्छ, पहिले त उहाँले चुन्नु भइसक्यो, यसै कारणले त जस्तो जीवन जिउँदा पनि हुन्छ, जे गर्दा नि हुन्छ भन्ने सोच विचार आउँदछ। तर बाइबलमै हामीले हेर्दछौँ भने, हामीले मण्डलीको विषयमा हामीले हेर्दै गर्दा हामीले धेरै कुरा अध्ययन गरिसकेका छौँ है। बोलाइएकाहरू चाहिँ धेरै छन् हो, चुनिएकाहरू चाहिँ थोरै छन् हो, सुन्दै हुनुहुन्छ? बोलाइएका सबैजनालाई बोलाइएका छैनन् हेर्नुहोस् है, धेरैलाई बोलाइएका छन्, चुनिएकाहरू पनि, चुनिएका चाहिँ फेरि थोरै छन् बोलाएको तुलनामा। तर विश्वासयोग्यहरू चाहिँ के छन् त भन्दा एकदमै कम्ती हुन्छन्। विश्वासयोग्यको सङ्ख्या कति हो त, हामीले अध्ययन गरिसकेका छौँ, 1,44,000 हो हामीले अध्ययन गरिसकेका छौँ। भनेपछि हेर्नुहोस् है, अब त्यसो हो भने एफिसी 1:4 मा उहाँले उत्पत्ति हुनुभन्दा पहिले नै हामीलाई चाहिँ, संसारको उत्पत्ति हुनुभन्दा अगाडि उहाँले हामीलाई चुन्नु भयो होइन भनेर चाहिँ भन्न खोजेको चाहिँ अब के हो त, त्यो भन्न खोजेको चाहिँ के हो त, उहाँले चुन्नु भयो भनेर भन्दै गर्दाखेरि उहाँले चाहिँ व्यक्ति विशेषलाई चुन्नु भएको होइन, बुझ्दै हुनुहुन्छ? यो कुरा हामीले मण्डलीकै विषयमा हामीले अध्ययन गरिसकेका छौँ। उहाँले व्यक्ति विशेषलाई, तिमीलाई 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 मैले चुने भनेर चाहिँ उहाँले व्यक्ति विशेषलाई यसरी भन्नुभएको होइन कि, तर उहाँले चाहिँ कस्तो कसलाई चुन्नु भएको हो त भन्दा, एउटा समूह हो, जुन समूहको चाहिँ चरित्रलाई चाहिँ उहाँले चुन्नु भएको हो कि, बुझ्दै हुनुहुन्छ? हामीलाई भनेको मण्डलीलाई नै हो, तर मण्डलीको पनि व्यक्ति विशेषलाई होइन, तर मण्डलीमा चाहिँ कस्तो कस्तो व्यक्तिहरू पर्छन् त भनेर चाहिँ उहाँले चाहिँ त्यो क्यारेक्टर के चरित्रलाई चाहिँ उहाँले चाहिँ भन्नुभएको, बुझ्दै हुनुहुन्छ? जस्तै उदाहरणको लागि हामीले एउटा उदाहरण हेरिसकेका छौँ, त्यो उदाहरण चाहिँ के हो त भन्दाखेरि, कसैले आर्मीमा पुलिसमा होइन जोइन हुन चाहन्छ, ऊ चाहिँ त्यहाँनिर जान चाहन्छ भने पहिला के हुन्छ त भन्दाखेरि, पहिला चाहिँ आर्मी पुलिसको मानिसहरूले चाहिँ त्यहाँ फर्म चाहिँ उनीहरूले बाँडिदिन्छन्, फर्म चाहिँ के गर्छन् निकाल्दछन् होइन। फर्म निकालिसकेपछि त्यहाँ के लेखेका हुन्छन् त भन्दा, उनीहरूको हाइट यतिको हुनुपर्छ, उनीहरू यस्तो हुनुपर्छ, उनीहरू यस्तो हुनुपर्छ होइन, उनीहरूको चेस्ट यति हुनुपर्छ, उनीहरूको हाइटदेखि लिएर वेट यति यति सबै कुराहरू हुन्छ नि होइन त्यहाँ। अनि त्यहाँनिर त्यो सबै कुरा चाहिँ लेखेर चाहिँ के गरिएको हुन्छ त भन्दाखेरि, अब ल आऊ है, अब जो जो यो क्वालिफिकेसनमा, जो जो यो क्यारेक्टरमा पर्छ, जो जसको यो कुराहरू मिल्छ, क्वालिफिकेसन मिल्छ, उनीहरू चाहिँ के हुने हो त, भर्ती हुने हो नि त होइन। त्यस्तै उहाँले हामीलाई संसारको उत्पत्ति भन्दा पहिल्यै ख्रिस्टमा चुन्नुभयो भनेर भन्दै गर्दाखेरि पनि, व्यक्ति विशेषलाई नभइकन जसको त्यो क्यारेक्टर है चरित्र चाहिँ त्यो जुन बाइबलले यहाँनिर उल्लेख गरेको यो यो हुनुपर्छ भनेर भनिएको छ, हो त्योसँग मेल खान्छ भने हामी चाहिँ के हुनेछौँ त भन्दाखेरि, उहाँको मण्डलीको अथवा उहाँको मण्डली दुलही, उहाँको शरीर हामी हुन पाउँछौँ। बुझ्दै हुनुहुन्छ? हो, यो चुनाव भनेको चाहिँ त्यो हो। हामीले उहाँले पहिले चुन्नु भएछ, जे जस्तो जिउ जस्तो जीवन जिए नै हुन्छ भन्ने कुरा चाहिँ बिल्कुलै होइन। आज हामी यहाँ छौँ, किन छौँ त भन्दाखेरि, उहाँको सत्यताका कुरालाई सिक्नको निम्ति छौँ। हो, यसो हो भने के हो त भन्दाखेरि, हामी किन सिक्दैछौँ भन्दाखेरि, यही कुरा हुनको निम्ति हो नि त, ताकि हामीले उहाँलाई अझै चिन्न सकौँ, उहाँको पाइलाहरूलाई हामी पछ्याउन सकौँ, उहाँको सत्यतालाई हामी बुझ्न सकौँ भनेर हामी यहाँ छौँ नि त होइन। हो, हेर्नुहोस् है, यसै कारणले गर्दाखेरि यो चुनाव चाहिँ व्यक्ति विशेष नभइकन यो चाहिँ मण्डली क्यारेक्टर हो भनेर चाहिँ हामी चाल पाउन सक्दछौँ। अब कस्तो हुनुपर्दछ त होइन, त्यो योग्यता चाहिँ के हो त भन्दाखेरि, रोमी 8:29 बकैता हामी लेखिएको हामी पाउँदछौँ। हाम्रो विनोद ब्रदरलाई पढिदिनु होला, म अनुरोध गर्न चाहन्छु। विनोद ब्रदर सुन्दै हुनुहुन्छ?
किनभने जसलाई उहाँले पहिले नै जान्नु थियो उनीहरू चाहिँ आफ्नै पुत्रको रूपमा ढलिउन् भनेर उहाँले तिनीहरूलाई पहिले नै ठहराउनु पनि भयो, यसैले कि उहाँ चाहिँ अनेकौं भाइहरूको बीचमा जेठो हुन्।
धन्यवाद ब्रदर। अब हेर्नुहोस् है यहाँ, किनभने जसलाई उहाँले पहिले नै जान्नुभएको थियो, हेर्नुहोस् है, पहिले नै जान्नुभएको थियो, अघि हामीले हेऱ्यौँ यो के हो त भनेर, व्यक्ति विशेष नभइकन उनीहरू चाहिँ आफ्नै पुत्रको रूपमा ढालिउन्। कसको रूपमा ढालिउन्? आफ्नै पुत्रको रूपमा ढालिउन्, हेर्नुहोस् है, पुत्रको रूप येशु ख्रिस्टको रूपमा ढालिउन्। हो, योग्यता चाहिँ यो हो कि है, हामी हाम्रो चुनाव हाम्रो सेलेक्सन चाहिँ कहिले हुँदछ त भन्दाखेरि नि, जब हामी उहाँकै स्वरूपमा, उहाँको भनेको येशु ख्रिस्टकै स्वरूपमा, परमेश्वरको पुत्रकै स्वरूपमा हामी जब आउँछौँ, त्यस पश्चात चाहिँ हाम्रो चुनाव चाहिँ के हुँदछ त भन्दाखेरि पक्का हुँदछ। हो, यो योग्यता चाहिँ हामीले के गर्नुपर्ने हुँदछ त भन्दा, गर्नुपर्ने हुँदछ। अनि यही नै कुरा चाहिँ उहाँले के गर्नुभयो त भन्दा, यही योग्यता चाहिँ राख्नुभयो कि, बुझ्दै हुनुहुन्छ? हो, यस्तै व्यक्तिहरूलाई, यस्तै वर्गलाई चाहिँ उहाँले चुन्नुहुन्छ भनेर चाहिँ भन्न खोजिएको हो। अब यो चाहिँ के थियो त भन्दाखेरि, अर्को सत्यता थियो। अब त्यस पश्चात आउँदछ सातौँमा चाहिँ अब के हो त भन्दाखेरि, परमेश्वरको बारेमा सत्यता, परमेश्वरको है, परमेश्वरको बारेमा सत्यता। अब यो हामीले अध्ययन गरेका छैनौँ, आगामी दिनहरूमा परमेश्वरको बारेमा पनि हामीले अध्ययन गर्ने नै छौँ है। परमेश्वर पिता, येशु ख्रिस्ट, पवित्र आत्मा, सबैको विषयमा हामी अध्ययन हामी गर्नेछौँ है। अनि त्यसपछि त्यो सत्यतालाई पनि हामीले के गर्नेछौँ त भन्दाखेरि, हामी चाल पाउनेछौँ। हो, यो सत्यतालाई पनि हामीले एकदमै, यो शिक्षालाई पनि हामीले सिक्नु नै पर्ने हुँदछ है। एउटा पद चाहिँ हामी हेर्नेछौँ, 1 कोरिन्थी 8:5-6 हाम्रो सिस्टर नितालाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु।
किनकि चाहे आकाशको होस् चाहे पृथ्वीमा ईश्वर भनिनेहरू त छन् नै, जसरी धेरै ईश्वरहरू र धेरै प्रभुहरू छन्, तर हाम्रो निम्ति चाहे एकमात्र परमेश्वर हुनुहुन्छ अर्थात् पिता, जसबाट सबै कुराहरू भएका छन्, अनि हामी उहाँमै छौँ, अनि एकमात्र प्रभु हुनुहुन्छ अर्थात् येशु ख्रिस्ट, जसद्वारा सबै कुराहरू भएका हुन् अनि हामी उहाँद्वारा नै
हामी उहाँद्वारा नै हौ। हेर्नुहोस् है त, यहाँ परमेश्वरको विषयमा छोटकरीमा केही कुराहरू लेखिएको छ। हेर्नुहोस् है यहाँ, हेर्नुहोस् त, आकाशमा पृथ्वीमा चाहिँ ईश्वरहरू भने नै चाहिँ धेरै छन् अरे है, धेरै नै छन् छन् नै, जसरी धेरै ईश्वरहरू धेरै प्रभुहरू छन्। ईश्वरहरू प्रभुहरू धेरै छन्, तर हेर्नुहोस् है, अब यहाँ तरबाट कुरा सुरु हुन्छ। हाम्रा निम्ति चाहिँ, हाम्रा भनेको को हो? यहाँ कोरन्थीको मण्डली पावलले लेख्दैछन्, हामी मण्डलीको निम्ति चाहिँ एकमात्र परमेश्वर हुनुहुन्छ। को हुनुहुन्छ त परमेश्वर? अर्थात् पिता, पिता चाहिँ परमेश्वर हुनुहुन्छ, जसबाट सबै कुराहरू भएका छन् अनि हामी उहाँमा छौँ। अनि हेर्नुहोस् है, एकमात्र प्रभु हुनुहुन्छ, हाम्रो प्रभु एकमात्र हुनुहुन्छ। उहाँ चाहिँ को हुनुहुन्छ त? अर्थात् यीशु ख्रिस्ट हो। उहाँ चाहिँ हाम्रो यीशु ख्रिस्ट हुनुहुन्छ, उहाँ चाहिँ हाम्रो प्रभु हुनुहुन्छ भनेर चाहिँ यहाँ लेखेको हामी पाउँदछौँ। अनि आगामी दिनहरूमा हामी परमेश्वरको बारेमा हामी अध्ययन गर्ने नै छौँ। हो, यो सत्यता पनि हामीले जान्नुपर्ने हुँदछ। अनि अब आठौँ सत्यता चाहिँ के हो त भन्दाखेरि, यीशुको दोस्रो आगमन सम्बन्धी हो। अब यो यीशुको दोस्रो आगमन हुन्छ भनेर हामी सबैजनालाई थाहा छ, हुन्छ भनेर हामी कसरी चाल पाउँछौँ त, हामीले कसरी हामी विश्वस्त छौँ त भन्दा वचनमै लेखिएको हामी पाउँदछौँ होइन। यीशु ख्रिस्ट स्वयंले पनि भन्नुभयो, म जहाँ छु म तिमीहरूलाई लिन आउनेछु, फेरि नै आउनेछु भन्नुभएको छ। हो, रोमीको के अरे योहन्नाको पुस्तकमा हो त्यस्तै। अनि उहाँ कसरी आउनुहुन्छ भन्ने कुरा पनि बाइबलमा अझै हामी लेखेको हामी पाउँदछौँ। कसरी आउनुहुन्छ त उहाँ भन्दा पहिलो थेसलुनीकी 4:16 हाम्रो विनोद ब्रदर पढिदिनुहोस् त।
किनकि प्रभु आफै आज्ञा रूपी
कौला
कौला शोषित प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरहीको साथमा स्वर्गबाट अवर्लनु हुनेछ, अनि ख्रीष्टमा मरेकाहरू पहिले बौरेर उठ्नेछन्।
आमेन। हेर्नुहोस् त, उहाँ कसरी आउनुहुन्छ रे? आज्ञा रूपी कौला शोषित प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरैको साथमा स्वर्गबाट ओर्लानु हुनेछ। हो, उहाँ यसरी आउनुहुनेछ भनेर भनिएको छ। अब यी सबैको अर्थहरू के हुन् होइन, साँच्चीकै उहाँ कसरी आउनुहुन्छ भन्ने कुरा चाहिँ हामी आगामी दिनहरूमा हेर्ने नै छौँ। यसको विषयमा हामीले हेरेका छैनौँ, तर हेर्ने नै छौँ। अब तुरैको साथमा भनेर प्रकाशको पुस्तकमा पनि हामी यहाँ त्यही लेखेको हामी पाउँदछौँ है। सातवटा तुरैहरू दिए अनि तुरै फुके हो, अन्तिम तुरै पछि चाहिँ के भयो त भन्दा सबै कुराहरू चाहिँ, राज्य अधिकार सबै कुराहरू चाहिँ उहाँलाई दिइयो होइन भन्ने कुराहरू चाहिँ यहाँ लेखिएको हामी पाउँदछौँ। यसको विषयमा हामी अध्ययन गर्ने नै छौँ। र अझै महत्त्वपूर्ण कुरा चाहिँ के हो भने, यो दोस्रो आगमनको विषयमा अझ एकदमै विस्तृत रूपमा है चाहिँ दानियलको पुस्तकमा लेखिएको हामी पाउँदछौँ। दानियल 12 अध्याय होइन, दानियलको 2 अध्यायमा अझै विस्तृत रूपमा यीशु ख्रिस्टको दोस्रो आगमनको बारेमा लेखिएको छ। ती सबै कुराहरू हामी आगामी दिनहरूमा हेर्ने नै छौँ। अब यो चाहिँ के भयो त भन्दाखेरि, आठौँ सत्यता हो, हामीले यो जान्नु नै पर्ने हुँदछ है। अब नौ सत्यता चाहिँ के हो त भन्दाखेरि, जुन अघि हामीले हेऱ्यौँ नि, हराएको हराएको सिक्का, के हराएको थियो नि सिक्का अघि, हो यो हराएको सिक्का चाहिँ के हो त भन्दाखेरि, यो चाहिँ 1000 वर्षको शासन हो कि। यीशु ख्रिस्टले चाहिँ 1000 वर्ष चाहिँ राज्य गर्नुहुन्छ होइन, 1000 वर्ष राज्य गर्नुहुन्छ। र राज्य गर्नु त हुन्छ, तर कसरी गर्नुहुन्छ भन्ने कुरा, जुन भित्री सत्यताका कुराहरू छन् नि, हो त्यो सत्यताका कुराहरू चाहिँ के भयो त भन्दाखेरि, मण्डलीले हराए। अघिल्लो हामी हेऱ्यौँ नि, एउटा चाहिँ सत्यता, एउटा कोइन हरायो, चाँदीको सिक्का हरायो, त्यो एउटा चाँदीको सिक्का चाहिँ उहाँको 1000 वर्षको राज्यको विषयमा हो। 1000 वर्षको राज्यमा के हुन्छ भन्ने कुरा चाहिँ मण्डलीले हराएका थिए। तर के भयो त भन्दाखेरि, जब सुधारका कुराहरू आए नि होइन, अघि हामीले हेऱ्यौँ नि, सुधारका कुराहरू आए, ज्योति बत्ती बालेर जब खोजे नि, हो यो सत्यता चाहिँ फेरि मण्डलीले पाए। अब हेर्नुहोस् है, त्यो सत्यता चाहिँ के हो त, त्यो सत्यतामा के कुराहरू हुँदछन् त भन्नुको मतलब, 1000 वर्षको राज्यमा के हुन्छन् त भन्ने कुराहरू हो क्या है। प्रकाश 20:6 हामीले हेर्दछौँ अनि प्रष्टै त्यहाँनिर के भनेको छ त भन्दाखेरि, 1000 वर्षसम्म राज्य गर्नेछन् होइन। हाम्रो सिस्टर नितालाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु, प्रकाश 20:6।
यस पहिलो बौरी उठाएमा जसको भाग हुन्छ, ऊ धन्य र पवित्र हो। यस्ताहरूमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन, तर तिनीहरू परमेश्वरका र ख्रिस्टका पुजारीहरू हुनेछन्, र तिनीहरूले उहाँसित 1000 वर्षसम्म राज्य गर्नेछन्।
आमेन, हुन्छ, धन्यवाद। तिनीहरूले भनेको को हो त भन्दा, पहिलो बरी उठाई हो। पहिलो बरी उठाइ कसको हुन्छ? मण्डलीको, हामीलाई यो कुरा थाहा छ। र उहाँसित भनेको यीशु ख्रिस्टसँग कति वर्षसम्म राज्य गर्छन् त? 1 वर्ष होइन, 1000 वर्षसम्म राज्य गर्नेछन्। हुँदै हुनुहुन्छ, 1000 वर्षसम्म राज्य चाहिँ उनीहरूले गर्नेछन्। अब हामीले के कुरालाई हेरिसकेका छौँ त भन्दाखेरि, हेर्नुहोस् है, न्यायको दिनहरू भन्ने विषय हामीले अध्ययन गरिसकेका छौँ। त्यसमा हामीले प्रेरित 17:31 का कुराहरू हामीले हेरिसकेका छौँ है, गहन रूपमा। त्यहाँ के भनेको छ त? उहाँले एउटा दिन ठहराउनु भएको छ, हो, एउटा दिन ठहराउनु भएको छ, जुन दिनमा आफूले नियुक्त गर्नुभएको मानिसद्वारा धार्मिकतापूर्वक संसारको न्याय गर्नुहुनेछ। हो, उहाँले न्याय गर्नुहुनेछ। अब यो एउटा दिन भनेको चाहिँ के हो त? अन्त त्यो एउटा दिन भनेको चाहिँ 1000 वर्षहरू हुन्। न्याय चाहिँ 24 घन्टाको हुँदैन, हो, तर कतिको हुन्छ त भन्दा 1000 वर्षहरूको हुँदछ, 1000 वर्षको हुँदछ भन्ने कुरा चाहिँ हामीले अध्ययन गरिसकेका छौँ। अब यो 1000 वर्षमा चाहिँ के हुन्छ त? यशुक्रिस्टले राज्य गर्नु हुँदाखेरि होइन, यशुक्रिस्टको न्यायमा के हुँदछन् त भन्ने कुरा हामीले हेरेका छौँ है। यहाँ के भनेको छ? बहिराहरूले चाहिँ के गर्नेछन्? पुस्तकका शब्दहरू सुन्नेछन् होइन, अन्धाहरूले चाहिँ नि आँखा, अन्धाहरूका आँखाहरू चाहिँ देख्नेछन् भनेर लेखेको छ। अब यहाँ हामीले यो शाब्दिक रूपमा हामीले यहाँ हेर्नु हुँदैन। हामीले पहिलो पाठमै हामीले अध्ययन गरिसकेका छौँ है, अध्ययन गर्ने 10 तरिकाहरूमध्ये सबै चाहिँ शाब्दिक रूपमा लेखिएका छैनन्। अब यो हामीले हेर्दछौँ शाब्दिक रूपमै यो हो भनेर हामीले हेर्दछौँ भने नि, यो होइन भनेर कसरी हामी थाहा पाउँदछौँ त भन्दा, हेर्नुहोस् है, बहिराहरूले पुस्तक सुन्नेछन् भनेर यहाँ लेखिएको छ नि। अब सबैजना बहिरा छन् त, 1000 वर्षमा के हुनेछ त भन्दा, सबै अघि हामीले हेऱ्यौँ, यसो ख्रिस आदममा सबै मर्छन् भने ख्रिसमा सबैको बौरी उठाइ हुन्छ, उस ख्रिसमा सबै जीवित पारिनेछन् भनेर वचनले हामीलाई बताउँदछ। रानसम्म हामीले हेरिसकेका छौँ। त्यसो भने सबैको चाहिँ के हुन्छ? पुनरुत्थान हुन्छ, सबै जीवनमा आउँछन् हो। त्योमा आउँदै गर्दाखेरि के हो त, उनीहरू जस्तो अवस्थामा थिए त्यस्तै अवस्थामा उनीहरूको बौरी उठाइ हुन्छ भनेर भन्दै गर्दा, सबै मानिसहरू चाहिँ कान ठप्पै भएको हुँदछन् त, सुन्दै नसुन्नेहरू हुँदछन् त सबै मानिस, हुँदैनन्, यो त हुनै सक्दैनन्। अनि सबै मानिसहरू चाहिँ अन्धा छन् त, आँखाले देख्दै नदेख्ने अन्धाहरू छन् त, बिल्कुलै छैनन् नि त होइन, हुँदैनन् पनि। आज हामीले संसारमै हेर्छौँ भने सबैजना अन्धा छन् त, छैनन्। सबैजना बहिरा छन्, छैनन्। अब यो भन्नुको अर्थ चाहिँ के हो त भन्दाखेरि, उनीहरूको चाहिँ के हुन्छ त भन्दाखेरि, समाजका कानहरू हो, समाजका कानहरूलाई जनाउँदछ क्या, अन्धा भने समाजका आँखाहरू के, बुझ्दै हुनुहुन्छ, हो, यी सबै कुराहरू चाहिँ खोलिनेछन् के। आँखा त देख्छन् नै, उनीहरूले साँच्चै के उनीहरूको शारीरिक आँखाले देख्छन् नै, यो कानले पनि सुन्छन् नै। त्यही भएर त यसुले भन्नुभयो, तिनीहरूको कान छन् तर उनीहरूले सुन्दैनन्, तिनीहरूको आँखा छन् तर देख्दैनन्। भन्नुको मतलब के हो त अन्त, आँखाले देख्न चाहिँ देख्छ शारीरिक आँखाले, तर समाजको आँखाले चाहिँ देख्न सक्दैन। शारीरिक कानले त उनीहरूले बिल्कुलै सुन्छन् होइन, यीशु ख्रीष्टले बोल्नु भएको कुराहरू सुनेको थिएनन् र, सुनेको थिएन, सुनेर के गरे यहुदीहरू, मुरमुर परेर कस्तो प्रचार गरेको हो भनेर भनेका थिए नि होइन। यस्तो घटनाहरू हामी पाउँदछौँ, हो, उनीहरूले सुन्नु त सुनेका थिए क्या, यीशुले बोल्नु भएको कुराहरू सुनेका थिए, तर समाजको कानले चाहिँ उनीहरूले बुझ्न चाहिँ सकेका थिएनन् कि। हो, त्यस्तै मानिसहरू, सबै मानिसहरू जब उठ्नेछन् उनीहरूले के गर्नेछन् त भन्दा, सुन्नेछन्। समाजको कानले सुन्नेछन्, बुझ्नेछन्, समाजको आँखाहरू उनीहरूको खोलिने छन् भनेर चाहिँ बताउन खोजेको हो। यो सत्यता छ नि, यो सत्यता 1000 वर्षमा चाहिँ उहाँले राज्य गर्नुहुँदा चाहिँ के हुन्छ त, मानव जातिको निम्ति उहाँले के चाहिँ उहाँले राख्नु भएको छ त भन्ने सत्यता चाहिँ नि मण्डलीले गुमाएको थियो कि। तर बाइबलैबाट उनीहरूले खोज्दै गर्दाखेरि, हेर्नुहोस् है, बढालेर गर्दै गर्दा, बढाल्दा, बत्ती बालेर खोज्दै गर्दा चाहिँ यो सत्यता फेरि पनि उनीहरूले पाए। अनि त्यहाँनिर चाहिँ एउटा मार्ग खोलिने छ, हो, त्यो मार्ग चाहिँ के हो त भन्दा, पवित्रताको मार्ग, राजमार्ग, हाइवे हो कि, बुझ्दै हुनुहुन्छ। बाइबलमा हामी पाउँदछौँ, हामीले अध्ययन गरिसकेका छौँ है, 3 बाटोहरू भनेर हामीले अध्ययन गरिसकेका छौँ क्या। यीशु ख्रिस्टले नयाँ करारमा चाहिँ के भन्नुभयो, 2 बाटोको विषयमा बोल्नुभयो, साँघुरो बाटो र फराकिलो बाटो। तर बाइबलले दुईवटा बाटोको विषयमा मात्र बोल्दैन, तर बाइबलमा चाहिँ तिनवटा बाटोको विषयमा चाहिँ बाइबलले बताउँदछ, जुन हामी यसैयाको पुस्तकमा हामी पाउँदछौँ यसैया 35 अध्यायमा। त्यहाँनिर चाहिँ अर्को बाटोको विषयमा पनि यहाँ वर्णन गरिएको हामी पाउँदछौँ। त्यो चाहिँ कुन बाटो हो त भन्दा द हाइवे अफ होलिनेस, पवित्रताको राजमार्ग हो। यो समयमा चाहिँ खोलिनेछन् र सारा मानव जातिहरू मानिसहरू चाहिँ के हुनेछन् त भन्दा यही बाटो भएर, यो तेस्रो बाटो भएर चाहिँ उनीहरू चाहिँ के गर्नेछन् त भन्दा आउने छन् है। अनि उनीहरूले चाहिँ के गर्नेछन् हेर्नुहोस् है, यस्तो उनीहरूको उनीहरूले सत्यताका कुराहरू सिक्नेछन् बुझ्नेछन् भनेर चाहिँ यहाँ लेखिएको हामी पाउँदछौँ। यति मात्र नभएर मानिसहरूको मात्र परिवर्तन होइन, तर कसको पनि परिवर्तन हुनेछ त भन्दाखेरि है एनिमल्सहरूको, जनावरहरूको पनि परिवर्तन हुनेछ। यो चाहिँ यस्तै यहाँ 11 अध्यायमा लेखिएको हामी पाउँदछौँ है। यहाँ चाहिँ हेर्नुहोस् त, सिंहले चाहिँ गोरुले चाहिँ घाँस खानेछ भनेर लेखेको हामी पाउँदछौँ। अहिले त खाँदैन, तर कहिले त भन्दा त्यो 1000 वर्षको राज्यको विषयमा लेखिएको हो हेर्नुहोस् है। अनि ब्वाँसोहरूको यहाँ सबै कुराहरू सँगै रहने कुराहरू बताएको छ है, बच्चाले साँपको दुलोमा हात हाल्ने कुराहरूदेखि लिएर सबै कुराहरू लेखेको हामी पाउँदछौँ। त्यो चाहिँ यसैया 11 अध्यायमा लेखेको छ। अब हेर्नुहोस् है, यही सत्यता नै मण्डलीले के गरेका हुन् त भन्दा मण्डली त गुमायो, हरायो हो। यो हराइसकेपछि अब मण्डलीले खोज्यो 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 कसरी खोज्यो भन्ने कुरा हामीले हेरिसकेका छौँ। र खोज्यो अनि खोजेर भेट्टाइसकेपछि चाहिँ अब उसले कसलाई भन्यो त भन्दाखेरि नि, कसलाई भन्यो त, उसले पहिला गएर साथीहरूलाई भन्यो। साथीहरू भने को त भन्दाखेरि हाम्रो मण्डलीको साथी को, क्रिस्टियन दाजुभाइहरू हो। यही सत्यता आज हामी तपाईँहरूको माझमा पनि हामी प्रचार गर्दैछौँ। यो जुन सत्यता हामीले भेटाएका छौँ होइन, मण्डलीले भेटायो परमेश्वरको वचनमा, त्यही सत्यता चाहिँ आज यसरी के हुँदैछ त भन्दाखेरि प्रचार हुँदैछ क्रिस्चियन साथीभाइहरूसँग चाहिँ हो। मण्डलीले गएर प्रचार गर्यो भने भनेको छ नि होइन, सुनायो भनेको छ नि त, खुसी साथ सुनायो। किन त खुसी भन्दाखेरि, पहिले हामीले के कुरा सुनेका थियौँ, जब मानिस मर्दछ मरिसके पश्चात चाहिँ के हुँदछ त भन्दा उनीहरू चाहिँ नरकमा जाँदछन् हो है। नरकमा जाने, अनन्त अनन्त दण्डमा जाने, एकदमै उनीहरूलाई चाहिँ सताइने, यस्तो कुराहरू हामीले सुन्दै आएका थियौँ र डर त्रासमा हामी जिइराखेका थियौँ भने, तर जब यो सत्यता हामीले चाल पायौँ हेर्नुहोस् त, ऱ्यानसमका कुरालाई चाल पायो र 1000 वर्षको राज्यमा चाहिँ के हुन्छ भन्ने कुरा चाल पायो नि, यसरी सबै मानव जातिको चाहिँ पुनरुत्थान हुन्छ, उनीहरू जीवनमा आउँछन् होइन, उनीहरूले चाहिँ उनीहरूको पनि हो जीवनमा आइकन उनीहरूले सत्यता सुन्ने मौका, ज्ञान बुद्धि मौकाहरू पाउनेछन् भन्ने कुरा हामीले चाल पायौँ हो। त्यस पश्चात हामी चाहिँ के हुन्छौँ त, खुसी छौँ अहिले हामीले, ओहो परमेश्वरले त यस्तो कुराहरू पो राख्नु भएको रहेछ भन्ने कुरा हामीले चाल पायौँ नि, हामी खुसी छौँ हो। त्यस्तै यो स्त्री पनि के भयो त, खुसी भएर चाहिँ के कसलाई सुनायो त भन्दा साथीभाइहरूलाई हो। यसरी नै आज हामी क्रिस्चियन दाजुभाइहरूलाई यो समाचार, यो सत्यता चाहिँ के गर्दैछौँ त सुनाउँदै छौँ। त्यस्तै उनले कसलाई गएर सुनायो त भन्दा अर्को छिमेकीहरूलाई पनि सुनायो हो। छिमेकीहरू भनेको को त भन्दाखेरि अन्य है व्यक्तिहरू, बुझ्दै हुनुहुन्छ, क्रिस्चियन होइन, क्रिस्चियन बाहेक अन्य व्यक्तिहरू, उनीहरू पनि के छन्, मृत्यु पश्चात चाहिँ अब ओहो नर्क जाने कुराहरू छन् होइन, विभिन्न विभिन्न यस्तो कुराहरूले चाहिँ मानिसहरूलाई चाहिँ चिन्ता भइराखेको हुँदछ हो। तर जब है उहाँको राज्य आउँछ, उहाँको है उहाँले चाहिँ राज्य गर्नुहुन्छ, उहाँको दोस्रो आगमन हुन्छ, त्यहाँनिर चाहिँ के हुन्छ, पुनरुत्थान हुन्छ, मानिसहरू चाहिँ जीवनमा हुनेछन् भन्ने कुरा सुनाउँदै गर्दा उनीहरू सबैजना चाहिँ के हुनेछन् त, खुसी हुनेछन् हो। यही चाहिँ सत्यता पाइसकेपछि उसले के भने, तिमीहरू सबैजना चाहिँ मसँग रमाऊ भनेर चाहिँ भनेका छन् है। अब यो 9 के हो त सत्यता हुन्, अब हामी अन्तिम सत्यतामा छौँ जुन चाहिँ 10 सत्यता, त्यो चाहिँ के हो त भन्दाखेरि दोस्रो मृत्यु। अब यो दोस्रो मृत्युको विषयमा हामीले अध्ययन गरेका छैनौँ है, आगामी दिनहरूमा दोस्रो मृत्यु भनेको के हो, दोस्रो मृत्यु होइन, किन दोस्रो मृत्यु भनियो, अब यो सबै कुराहरू हामीले अध्ययन गर्छ कि होइन। दोस्रो मृत्यु भने चाहिँ ओहो बाइबलमा दोस्रो मृत्युको बारेमा पनि लेखेको छ, छ, यो विषयमा हामी आगामी दिनहरूमा अध्ययन गर्ने नै छौँ। अब हेर्नुहोस् है, यहाँ थोरै छोटकरीमा दोस्रो मृत्युमा जाने कुराहरू चाहिँ के हो त भन्ने कुरा हामी छोटकरीमा हामी हेर्नेछौँ। हिब्रू 6:4-6 हाम्रो सिस्टर नितालाई पढिदिनु न, म अनुरोध गर्न चाहन्छु।
किनकि तिमी तिनीहरू जसलाई एक एकपल्ट ज्योति पाए अनि स्वर्गीय धनलाई चाखे र पवित्र आत्माको भागी बनाए अनि परमहरूको स्वाद चाखे तिनीहरू पतित भए भने तिनीहरूलाई पश्चातापका निम्ति फेरि नयाँ बनाउनु सम्भव छ, किनकि तिनीहरूले आफ्ना निम्ति परमेश्वरको पुत्रलाई लासमा पार्छन्।
हुन्छ, धन्यवाद। अब हेर्नुहोस् है त, यहाँनिर हिब्रूको पुस्तकमा प्रष्टै लेखिएको हामी पाउँदछौँ, तिनीहरू जसले एकपल्ट ज्योति पाए, हेर्नुहोस् है, ज्योति पाए, परमेश्वरको ज्ञानका वचनका कुराहरू पाए, स्वर्गीय दानलाई चाखे। स्वर्गीय दान भनेको के हो? क्षमा, मुक्ति, होइन, यीशु ख्रीष्टले दिनुभएको क्षमा दान हो। यो पाएर पाएर फेरि उनीहरू चाहिँ के भयो त, पवित्र आत्माको भागीदार, भागी पनि बनाइए, हो, गर्भधारण पनि उनीहरू भए पवित्र आत्माद्वारा, अनि परमेश्वरको उत्तम वचन र आउँदो युगका सामर्थ्यका स्वाद चाखे। हेर्नुहोस् त, आउँदो युगहरूमा के के हुन्छ हामीले हेऱ्यौँ नि, होइन, फर्स्ट वर्ल्ड, सेकेन्ड वर्ल्ड, थर्ड वर्ल्ड, पहिलो विश्व, दोस्रो विश्व, तेस्रो विश्व, यसको विषयमा हामीले हेरिसकेका छौँ। यो आउने युग भनेको चाहिँ के हो त, आउँदो युग भनेको आउने युगको कुराहरू हो। यी सबै कुराहरू चाखेर पनि, हेर्नुहोस् है, चाल पाएर पनि फेरि पनि उनीहरू चाहिँ पतित भए भने, भने फेरि संसारमै उनीहरू फर्के भने चाहिँ उनीहरूलाई फेरि नयाँ बनाउनु चाहिँ के छ त, असम्भव छ क्या। यसरी सबै कुराहरू जानिसके तापनि, सबै कुराहरूमा भागीदार भइसके तापनि, यो भए तापनि उनीहरू चाहिँ फेरि पतित भए संसारमै फर्के भने चाहिँ उनीहरूलाई नयाँ बनाउनु चाहिँ असम्भव छ, नयाँ हुनै सक्दैन उनीहरू। उनीहरूले चाहिँ के गर्छन् त भन्दाखेरि, पुत्रलाई फेरि क्रुसमा चढाउँछन्, खुल्लम खुल्ला शर्मामा पार्छन् भनेर चाहिँ यहाँ लेखेको हामी पाउँदछौँ कि। त्यस्तो गर्छ भने उनीहरू चाहिँ दोस्रो मृत्युमा जानेछन्। अब छोटो हामीले हेर्दछौँ भने है, चाहिँ हजार वर्षको राज्यमा जो हेर्नुहोस् त उनीहरू चाहिँ उठ्छन्, हो, यीशु ख्रिस्टको ऱ्यान्समको कारणले गर्दा, छुटकाराको मोलको कारणले गर्दा उनीहरू जीवनमा आउँछन्। उनीहरूलाई सत्यताका कुराहरू पनि सुनाइन्छन्। अघि हामीले हेऱ्यौँ नि, उनीहरूको समाजको कानहरू, समाजको आँखाहरू खोलिनेछन्। अब यो खोलेर, होइन, खोलिए तापनि त्यस पश्चात के हुनेछन् त, छोटो समयमा है उनीहरूलाई फेरि उनीहरूको चाहिँ के हुनेछ, ट्रायल हुनेछ। अब त्यो ट्रायलमा नि उनीहरू फेरि चाहिँ है फेल भयो भने, फेरि अब है संसारतर्फ नै उनीहरू लाग्यो भने उनीहरू चाहिँ के हुनेछन् त भन्दाखेरि, उनीहरूको चाहिँ दोस्रो मृत्यु हुनेछ क्या। बुझ्दै हुनुहुन्छ, पहिलो मृत्युबाट त उनीहरू बौरी उठाइ भए, किन भए त भन्दाखेरि, पहिलो मृत्यु त के कारणको, के कारणले आएको हो त भन्दा, आदमले गरेको पापको कारणले गर्दा मृत्यु आएको। आदमको है, आदमको ला निमित्त ऱ्यान्सम सेक्रिफाइस, छुटकाराको मोल बनिकन यीशु ख्रीष्ट आउनुभयो, हो, यसै कारणले गर्दा पहिलो मृत्युद्वारा चाहिँ के भयो, बौरी उठाइ हुन्छ। तर दोस्रो मृत्यु त्यस पश्चात उनीहरूलाई सत्यता दिइसकेपछि पनि उनीहरूले, हो, सिधा चालमा हिँड्दैनन्, परमेश्वरलाई विश्वास गर्दैनन्। उनीहरूको कानहरू खुले तापनि, समाजको कान, समाजको आँखा खोले तापनि उनीहरूले चाहिँ परमेश्वरलाई विश्वास गर्दैनन् र शैतानकै छलमा, होइन, अनि त्यही सांसारिक कुरामै फर्किन्छन् भने उनीहरूको चाहिँ अब के हुन्छ त भन्दा, दोस्रो मृत्यु हुन्छ। बुझ्दै हुनुहुन्छ, पहिलो मृत्यु, दोस्रो मृत्यु चाहिँ हुँदछ। त्यस पश्चात चाहिँ अब त्यहाँ कुनै कुरा नै अस्तित्व नै रहँदैन। दोस्रो मृत्यु गए भइसकेपछि त्यहाँ अस्तित्व हुँदैन, कुनै पनि त्यहाँनिर चाहिँ छुटकाराको मोल त्यहाँनिर हुँदैन के, किनभने यो पाप चाहिँ के हो त भन्दा, सो इच्छाले गरेको पाप हुनेछ। बुझ्दै हुनुहुन्छ, हो, यो चाहिँ दोस्रो मृत्यु हो। ओ, अब यो यी 10वटा सत्यताहरूलाई चाहिँ हामीले अध्ययन गऱ्यौँ। अब यो 10वटाको विषयमा हामीले हेर्दछौँ भने अझै बाइबलमा, होइन, धेरै तरिकामा चाहिँ देखाइएको हामी पाउँदछौँ। है, 10 तारे वीणा बजाउने कुरा चाहिँ भजन सङ्ग्रहको पुस्तकमा हामी पाउँदछौँ। दाउदले चाहिँ 10 तारे वीणा बजाउँदा थिए, हो, यो 10 तारे वीणाले पनि सत्यतालाई नै जनाउँदछ, होइन, भन्ने कुरा नि हामी देख्न पाउँदछौँ। जसरी हामीले गएको हप्तामा सात भन्ने कुरा, सातवटा कुरा, होइन, नामानको सातवटा डुबुल्कीहरू भन्ने विषयमा हामीले हेरेका थियौँ, र त्यो त्यो मात्र होइन, तर सात पटक हाँच्यौँ काट्ने कुरालाई हामीले हेरेका थियौँ। बाइबलमा अन्य घटनाहरू पनि छन् जसले चाहिँ सातको विषयमा चाहिँ बताउँदछ भन्ने कुरा, सात कालका कुराहरू, हो, राजा नबुकदनेजर राजाको कुरा हामीले हेरेका थियौँ। त्यस्तै यहाँ पनि हामी ती कुराहरू देख्न सक्दछौँ। यति मात्र होइन, तर अझै हामीले प्रष्टैसँगले हामीले अध्ययन गरिसकेका चाहिँ के हो त भन्दाखेरि, उत्पत्ति 24 अध्यायमा भएको रेबेका र इसाकको के हो त विवाहको विषयमा हामीले अध्ययन गर्दै गर्दाखेरि, यो चाहिँ के हो त अन्त टाइप एन्ड एन्टी टाइप, प्रारूप र प्रतिरूप भन्ने विषयमा पाठ 11 मा हामीले अध्ययन गरिसकेका छौँ। त्यो कुरालाई छोटकरीमा म जोड्न चाहन्छु, त्यस पश्चात आजको पाठलाई हामी अन्त्य गर्नेछौँ। अब हेर्नुहोस् है, यहाँनिर हामीलाई थाहा छ अब्राहमले चाहिँ होइन आफ्नो नोकर एलिएजरलाई के गरे त भन्दाखेरि 10 वटा उँटहरू लिएर चाहिँ दुलै, कसको निम्ति भन्दा इसाको निम्ति दुलै खोज्न चाहिँ पठाए होइन। यी सबै घटनाहरू हामीलाई थाहा छ। अब यहाँनिर अब्राहमले कसलाई दर्शाउँदछ भनेर हामीले अध्ययन गरिसकेका छौँ त भन्दा अब्राहमले परमेश्वरलाई दर्शाउँदछ भन्ने कुरा हामीले हेरिसकेका छौँ हो। अब इसाकले कसलाई दर्शाउँदछ त भन्दाखेरि यीशु ख्रीष्टलाई। किन? किनभने अब्राहमले नै है अब्राहमले आफ्नो एक लौटे पुत्रलाई पनि हो परमेश्वरको निम्ति चाहिँ बलिदान चढाउनको निम्ति चाहिँ तयार भएका थिए हो नि। बलि चढाउनको निम्ति परमेश्वरले तिम्रो एकलौटे छोरालाई चाहिँ के गर बलि चढाऊ भनेर भन्नुभएको थियो, त्यही अनुरूप अब्राहमले चाहिँ गर्न खोजेका थिए। यो चाहिँ उत्पत्ति 22 अध्यायमा हामी पाउँदछौँ है। यो घटना 24 को हो, 22 अध्यायमा त्यो भएको छ अब्राहमको जाँच हो। अब हामीले नयाँ करारमा हामीले हेर्दछौँ भने परमेश्वरले आफ्नो एक लौटे पुत्रलाई चाहिँ के गर्नुभयो, संसारको निम्ति चाहिँ दिनुभएको हो नि त हो। त्यसो भए इसाकले कसलाई जनाउँदछ त भन्दा येशु ख्रिस्टलाई दर्शाउँदछ। अब येशु ख्रिस्टको दुलही भइसकेपछि रेबेका त अब के हो त भन्दाखेरि येशु ख्रिस्ट के अरे इसाकको निम्ति चाहिँ ऊ चाहिँ दुलही हुन, श्रीमती हुन चुनिएका थिए हो। अब उसले चाहिँ के कुरालाई जनाउने भयो त रेबेकाले भन्दा रेबेकाले चाहिँ मण्डलीलाई दर्शाउँदछ, बुझ्दै हुनुहुन्छ हो। अब एलिएजर हेर्नुहोस् है, एलिएजर जो इसाकको निम्ति पत्नी खोज्न हिँडे, अब इसाकले चाहिँ माफ गर्नु होला, एलिएजरले चाहिँ कसलाई दर्शाउँदछ त भन्दाखेरि एलिएजरले चाहिँ पवित्र आत्मालाई दर्शाउँदछ। किनभने दुलही सिँगार्ने तयार पार्ने काम चाहिँ पवित्र आत्माको हो, बुझ्दै हुनुहुन्छ हो। यसै कारणले गर्दाखेरि पवित्र आत्मालाई एलिएजरले दर्शाउँदछ। अब हेर्नुहोस् है, यो चाहिँ इसाहा कहाँ रेबेकालाई लिएर जाँदै गर्दाखेरि रेबेका चाहिँ कहाँ चढेर गइन् त भन्दाखेरि उँटमा चढेर गइन् हो। कसले डोराउँदै लगे त भन्दा एलिएजरले। अब हेर्नुहोस् है, अब विवाहको निम्ति मण्डलीलाई हो तयार बनाउने होइन येशु ख्रीस्टसम्म पुर्याउने चाहिँ पवित्र आत्मा हो। अनि यो 10 वटा उँट चाहिँ के हो त भन्दा यो 10 वटा उँटले चाहिँ 10 वटा सत्यताहरूलाई जनाउँदछ कि, बुझ्दै हुनुहुन्छ हो। यो 10 वटा सत्यता बिना येशु ख्रीष्ट समक्ष येशु ख्रीष्टसँग विवाह हामी कहिले पनि गर्न सक्दैनौँ। यदि यो 10 वटा सत्यतालाई चाहिँ हामीले मनन गरेनौँ भने हाम्रो मस्तिष्कमा भएन भने किन त भन्दा त्यो हेर्नुहोस् त 10 वटा सिल्भर कोइन कहाँ लाउनु पर्ने हुन्थ्यो त भन्दा टाउकोमा लाउनु पर्ने हुन्थ्यो नि होइन, हेडमा हो। त्यो हेडमा लाउनुले चाहिँ के कुरालाई जनाउँदछ त भन्दा त्यो हेडमा हाम्रो मस्तिष्कमा हुनुपर्छ कि। यो करेक्ट, एकदमै बाइबल अनुरूपको यो 10 वटा सत्यता चाहिँ है हामीसँग भएन भने हामी येशु ख्रीष्ट समक्ष कहिले पनि पुग्न सक्दैनौँ हो। यो 10 वटा सत्यतामा नै रहेर मात्र हामी येशु ख्रीष्ट समक्ष पुग्न सक्छौँ, त्यस पश्चात मात्र हाम्रो विवाह हुन सक्छ भनेर चाहिँ नि रेबेकाको हेर्नुहोस् त 10 वटा उँटमा चढेर जाने घटनाले पनि त्यो कुरा देखाइएको हामी पाउँदछौँ। अब यो रह्यो के हो त भन्दा 10 वटा सत्यताको विषयमा भनेको हो। यसरी चाहिँ नि हामीले आज के कुरालाई हेऱ्यौँ त भन्दाखेरि 10 सिल्भर कोइन्स 10 चाँदीका सिक्काहरूको रहस्यलाई चाहिँ आज हामीले अध्ययन गर्ने मौका पायौँ है। परमेश्वरलाई धेरै धेरै धन्यवाद भएको होस् उहाँको सत्यता उहाँले हामीलाई दिनुभएको निम्ति, सुन्ने मौका उहाँले हामीलाई दिनुभएको निम्ति, अनि यहाँ 10 वटा यहाँ उल्लेख गरिएको छ हेर्नुहोस् है, यहाँनिर 10 वटा सत्यताहरू यहाँ देख्न सक्नुहुन्छ। अनि म आशा गर्दछु तपाईँले बुझ्नु भएको छ, केही कुराहरू बुझ्नु भएको छैन भने तपाईँले सोध्न सक्नुहुन्छ। आजको वचनलाई म यही राख्न चाहन्छु, परमेश्वरले उहाँको वचनमा अनि आशिष थपिदिनु भएको होस् हुन्छ। धन्यवाद।